السلام عليكم ورحمة الله وبركاته. الحمد لأهله والصلاة لأهلها. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. اللهم صل على محمد وآل محمد. انسان جب بے بس ہوتا ہے پھر کسی کو پکارتا ہے، کسی کی مدد لیتا ہے، کسی کا ساتھ لیتا ہے جب بے بس ہوتا ہے. کوئی میرے ساتھ ہو جائے، کوئی میرا مددگار بن جائے. مجھے یاد ہے کہ ایک صاحب برتھ پہ سوئے ہوئے تھے ٹرین کے، تو اگلے اسٹیشن پہ آدھی رات پونی رات گزر گئی. ایک صاحب آئے، ان کی بکنگ ختم ہو گئی تھی، اب اس کی بکنگ شروع تھی. تو اس نے انہیں ہلایا، تو اس نے کہا جی وہ بکنگ تو میری ہے. تو اس نے فوراً کہا کہ میری بکنگ ہے. اس نے کہا ٹکٹ دکھائیں. اس نے جیب سے ٹکٹ نکالی تو وہ اسٹیشن ایسا تھا جہاں اس کی بکنگ ختم ہو گئی تھی. تو اس نے کہا جی آپ کی بکنگ ختم ہو گئی ہے، اب آپ ایسا کریں کہ آپ مجھے سونے دیں. اس نے کہا نہیں میری بکنگ ہے. باوجود جاننے کے شور شرابہ ہوا. اب یہ نیچے کھڑا اس کو کھینچ رہا ہے، اب کھینچ رہا ہے کہ وہ تو نیچے گر جائے گا. پہلے تو اس نے دھمکیاں دیں، پھر برا بلا کہا، پھر اس نے آواز لگائی فلاں کو مجھے بچاؤ. وہ جو نیچے والا تھا وہ طاقتور تھا، جھگڑالو بھی تھا، کوئی وسیلہ بھی تھا. اس نے کسی کی نہ سنی، اس نے پھر لوگوں کو اور کو پکارنا شروع کیا. آدھی پونی رات گزر گئی تھی، عین نیند کا خمار کا وقت تھا، لوگ اٹھ گئے. میں آج وہ پکار سنتا ہوں اور مجھے احساس ہوا کہ وہ بے بس ہو گیا. پہلے اپنی ساری کوششیں، ہیلے، ساری محنتیں کی، بے بس ہونے کے بعد پھر اس نے لوگوں کو پکارنا شروع کر دیا. یہ بالکل یہی معاملہ ہمارے ساتھ زندگی کے ہر پل میں ہے. اس کے ساتھ تو ریل کے سفر میں ہوا تھا، ہمارے ساتھ تو زندگی کے ہر پل میں یہی واسطہ، یہی معاملہ اور یہی نظام ہے کہ ہمارا پل پل جو ہے وہ بے بسی میں گزر رہا. مچھلی کا شوق سب کو ہے، کانٹے سے بچنے کی بہت کوشش کرتے ہیں، لیکن کتنی اموات میری آنکھوں کے سامنے آئیں، دیکھنے میں یا سننے میں، جس میں پتا چلا کہ مچھلی کا کانٹا چبھا اور انسان مر گیا. نئی گاڑی، اچھی سفر ہر بندے کو جی چاہتا ہے. روز کتنی گاڑیوں کے سفر ہوتے ہیں اور انسان اسی گاڑی میں ہی مر جاتا ہے. دریاؤں کے کنارے سیر کرنے پہاڑوں میں جانے والے لوگ کتنے تھے جو آج کی بارش ہوئی. آج جمعرات میں لاہور میں بہت بارش، صرف لاہور میں نہیں اور بہت جگہوں پہ کتنے لوگ آج کی جان کی بازی ہار گئے. ہم زندگی میں بے بسی کا سفر طے کر رہے ہیں، پل پل بے بس ہیں، پل پل بے بس ہیں. ہمارے بس میں کچھ نہیں، نوالا ہے، اس کو چبانے میں بے بس ہے. میرے پاس ایک صاحب آئے، انہوں نے نوالے کے لیے منہ کھولا، نوالا منہ میں ڈالا، اب منہ میں فوراً فالج ہو گیا. منہ کھلا کا کھلا ہے، بند ہی نہیں ہو رہا. آخر انہیں نوالا باہر پھینکنا پڑا اور منہ بند ہے، منہ نہیں کھلا، منہ کھلا ہے، بند نہیں ہو رہا، منہ پہ فالج ہو گیا. अब दुनिया की कोई ताकत है जो इस मुंह को बंद कर सके? एक साहब कहने लगे, मैंने आंख को टांका लगवाया है, स्टिच कराया है, टांका लगवाया, क्यों? आंख बंद नहीं होती। दुनिया की कोई ताकत है जो मेरी आंख को बंद कर सके? एक साहब को मैंने देखा कि उनके हाथ में रुई थी, वह हर थोड़ी देर के बाद अपनी आंख पे रुई फेरते थे। मैंने कहा क्या? कहा आंख के ऊपर जो वाइपर होता है, जो हम ये देखें आंख चपक रहे हैं, हमारी आंख के शीशे के ऊपर से गर्दो गुबार ये साफ कर रहा है। जैसे गाड़ी के आगे शीशे में वाइपर होता है जो मिट्टी गर्द गुबार बारिश साफ करा है और आंखें आगे दिखाता है, साफ करता है और आगे दिखाता है। कहने लगा ये मेरा जो है ये निजाम ये खत्म हो गया है। अब मैंने हर थोड़ी देर के बाद अपनी आंख के शीशे को पुतली को रुई से साफ करता हूं, वो खत्म हो गया। पल पल बेबसी की जिंदगी गुजार रहे हैं, बिल्कुल बेबस है। हमारे बादशाह भी बेबस हैं, हमारे मालदार भी बेबस हैं, हमारे वजीर भी बेबस हैं, हमारे फकीर भी बेबस हैं, सब बंदे मुझ समेत हम सब बेबस हैं और बेबसी की जिंदगी गुजार रहे हैं। बेबसी। एक बहुत बड़ा आदमी था, उसका पेशाब बंद हो गया, बार बार कहता था खंजर ले आओ मेरे मसाने पे मारो। उसने कहा आप जख्मी हो जाएंगे, खून, कहते खून जारी होगा, चलो पेशाब तो निकल जाएगा। आखिर पेशाब उसका कभी बंद हो जाता था, कभी खुलता था। कहता मुझे मस्जिद में ले जाओ। मस्जिद के दरवाजे पे खड़ा होकर कहने लगा अल्लाह बस अब मुझे उठा ले, अब मेरी बस हो गई है। और दो तीन दिनों तक वो मर गया। हम तो पल पल बेबस हैं, बेआसरा हैं, बेसहारा हैं, हमारे बस में कुछ नहीं। एक पल में चाहे इतना मजबूर कर दे, इतना मजबूर कर दे, इतना बेबस कर दे। हमें खाने को लुकमा ना मिले और पीने को घोंट ना मिले। मैंने एक, मेरे साथ बाबा जी थे, हमने एक अच्छे पैकेज के साथ हज की तरतीब बनाई, पुरानी बात है। जब हम जद्दा से निकले मक्का मुकरमा पहुंचे तो वो अंदर तंगो तारीक गलियों में ले जा रहा था, तो हाई साहब रुक गए। तो उसके कहने लगा ओए रणे आकिए। रणा ये क्या है? उसने कहा हाई साहब बस आ जाए एक रात के लिए। मैं कहे हाई साहब की दबंग जिंदगी गुजरी थी लाहौर में, एक ताकतवर जिंदगी गुजरी थी। उसने कहा तूने हमें पैसे किस चीज के लिए थे और कौन सी बिल्डिंग होटल में ले जा रहा है? तुम तकरार हो गई अच्छी खासी हाजी साहब की और उसकी। अब मैं चुप करके खड़ा जिक्र कर रहा हूं कि अल्लाह तू को खैर डाल दे। आखिरकार उससे पैसे हाजी साहब ने अपनी ताकत के बल बोते पे वापस ले लिए। अब पैसे लेके उसने तो फौरन होटल में ले जाना था और हमें खाना खिलाना था। सफर के फिर जद्दा की मुसलसल, अब तो सहूलत है उस वक्त तो बहुत ज्यादा, वहां से निकले बस बस पर भूखे, क्या करें। अब हाज साहब का सामान भी मेरे कंधे पे, बूढ़े थे, मेरा सामान भी मेरे कंधे में, अब क्या करें। एक बंदा खड़ा था धोती पहने, कोई पाकिस्तानी था, शापर में चावल बांट रहा था, गुरबा फकरा मसाकीन। मैंने देखा हाज साहब को, मैं कह हाज साहब इस वक्त तो हम भी मुसाफिर हैं, भूख के बड़ी लगी है, बुढ़ापा था, बुढ़ापे में भूख वैसे कम बर्दाश्त होती है। हमने रखे बैग वहीं, मैं शापर ले आया, कह रहा बाबा एक मिलेगा। मैं कह मेहरबानी कर, वो सामने मेरा बाबा बैठा है, वाह जेब में लाखों रुपए हैं। अल्लाह कहता है ऐसा भी कर देता हूं, करके दिखा सकता हूं। अब एक शापर से गुजारा ना हुआ, भूख बहुत थी, मिन्नत करके मैं उससे दो शापर और ले आया। मिन्नत लफ्ज वाकई मिन्नत की में, और वो चावल पके हुए थे, खाए। शापर में से एक एक चावल निकाला, खाए। अल्लाह चाहे ऐसा कर दे, पल में बेबस कर दे। हैं तो सही बेबस, मेरा रब कभी कभी बेबसी के नक्शे दिखाता है, बेबसी के नक्शे दिखाता कि मैं ऐसे बेबस कर सकता हूं। तुम क्या समझते हो कि मेरे पास पैसे हैं, मैं खाना खा लूंगा? तेरे पैसे भी तेरी जेब में होंगे, तुझे फुटपाथ पे खैराती खाना खिलाऊंगा। पैसे भी जेब में होंगे, फुटपाथ पे बैठ के खैराती खाना खिलाऊंगा और तुझे बताऊंगा, अल्लाहुम्मा इन्नका मलीकुन मुक्तदिरुन मा तशाउ मिन अम्रिन यकून। मैं मालिक हूं, मेरा इख्तियार है, मैं जो चाहूं करूं। तो मुझसे ना पूछ सकते हो, ना मैं तुम्हें बताने का जिम्मेदार हूं, बस जो चाहूं पल में कर, ऐसा करके दिखाऊंगा। हम तो पल पल बेबस हैं, मजबूर हैं, और ऐसे बेबस और मजबूर कि हमारे बस में नहीं। मैं एक सफर में था तो एक बाबा जी थे, वो चक्कर काट रहे थे, ऐसे आते थे और फिर पेट को पकड़ के यूं करते थे, फिर यूं करते थे, तकलीफ की कैफियत थी। मैंने पूछा, बाबा जी खैरियत तो है, क्या हुआ है? कह रहे रिया गैस फंस गया, निकल नहीं रहा, अब उसको निकालने की फिक्र कर रहा हूं। हम तो ऐसे बेबस हैं, एक छोटा सा गैस का गुब्बारा अंदर मौजूद है, वो फंसा हुआ है। एक साहब को मैंने देखा, कहते हैं नया नोट है किसी के पास, नया नोट 10 रुपए वाला, उसने देखा, उन्होंने कहा ना ये नहीं, 100 रुपए वाला नोट हो, 10 वाला हो, 1 वाला, उस वक्त नोट होता था, है किसी के पास नया हो? तो एक साहब ने नया नोट दिया, कह रहा हाँ ये है, उसकी बनाई ऐसी बत्ती सी, और दांत में खिलाल के तौर पे उसको इस्तेमाल करके ना छोटा सा टुकड़ा निकला। कहने लगा ये देख, इसी टुकड़े ने बड़े बड़े बेबस किया हुआ था, नोट डाल के ना उसका खिलाल बनाया, और खिलाल बना के फिर उसको नोट से उसको अंदर से जर्रा निकाला दांतों से। कहने लगा इसी दांत ने, इसी चीज ने मुझे बेबस किया हुआ था, इसी ने मुझे बेबस किया हुआ था। इतने बेबस, ये जो बंदा कहता है ना कि या कहार हो, आज रूहानी ऑपरेशन में मैं या कहार पढ़ रहा था, पढ़ा रहा था, और अंदर एक मेरे एहसास था, वो एहसास ये था कि या अल्लाह ये सारे के सारे बेबस बेबस और मैं इनसे बड़ा बेबस। यहां तस्बीह खाने में एक फकीर है, वो दम करता है, दुआ करता है, रूहानी ऑपरेशन है, तो या अल्लाह मैं, अगर मैं ही सब कुछ था फिर तेरा नाम पुकारने की क्या जरूरत थी? फिर मैं तो लोगों कहता या तारे को पढ़ो जरा सारे, फिर लोग जरबे लगाते। या कहारो पढ़ने का मकसद यह है कि हम सारे बेबस हैं, मजबूर हैं, आजिज हैं, बेहैसियत हैं, हमारी कोई हैसियत नहीं है। तेरा नाम है तो हमारे पास कुछ है, और तेरा नाम खत्म हो जाए तो हमारी कोई हैसियत कोई वकार बिल्कुल कुछ भी नहीं, जीरो है। और तेरा नाम है तो हम हीरो हैं। या कहारों पढ़ने वाला असल में ऐसा है जैसे कि अभी बिल्कुल कुछ भी नहीं था, हाथ में छड़ी भी नहीं थी, हाथ में छड़ी भी नहीं थी, और पल में हाथ में ऐसी हथियार ऐसे तलवार आई कि दुनिया डर के एक तरफ हो। फिर अमल को जिस ताकत से पढ़ा जाएगा और जितना ताकतवर हथियार होगा, वेपन होगा, हथियार होगा, उतना आगे दहशत भी होगी, खौफ भी होगा और इसकी बात भी मानी जाएगी। हथियार जितना ताकतवर, अल्लाह का नाम ताकतवर, तो उसका यकीन क्या ताकतवर है। हिजड़े बैठे थे, उन्होंने दो ने कहा कि सुना है डाके डालते हैं, बड़ा माल होते हैं। उसने कहा आज डाका डालते हैं। उन्होंने ना क्या किया, गन्ने के ऊपर छिलका होता है, उसकी नोक बनी हुई थी, उसने कहा यह खंजर है। एक ने भी गन्ने का छिलका उठाया, दूसरे भी ने उठाया, और बंदा जा रहा था उसको कहने नहीं ऐसे पैसे काट। उसने देखा ना कि गन्ने का छिलका है और आगे हैं मखसूस लोग, तो उसने उस दौर में जबकि उसने देना था 1,000-2,000, उसने आना दो आने दे दिया। आना दो आने जब उसने दिया तो उसने कहा ये किया, उसने कहा जितना ताकतवर तुम्हारा हथियार है तो चोरी का माल भी तो उतना ताकतवर होता है। तुम मुझे गन्नों के छिलकों से मुझसे डाका डालते हो, फिर तुम्हारा लेजा कैसे है, तुम्हारा अंदाज कैसे है। या कहारो हमारे पास हो और या कहारो का यकीन ना हो। या कहारो की ताकत है पर उस ताकत का इस्तेहजार पूरा जज्बा ना हो, उसका पूरा जज्बा ना हो, फिर कहें कि फायदा नहीं हुआ, तेरे लेने में कमी है, तेरे मांगने में कमी है, मेरे जज्बे में कमी है और मेरी कैफियत में कमी है, रब की अता में कमी नहीं है, उसकी करीमी में कमी नहीं है, मेरी लेने में कमी है, मेरे करने में कमी है। और ये वजीफा सदियों से अल्लाह की मोहब्बत को मांगने के लिए, अल्लाह के ताल्लुक को मनवाने के लिए, अल्लाह के साथ दोस्ती लगाने के लिए सदियों से आजमाता है, यकीन के साथ, पूरे जज्बों के साथ। और यह वो वजीफा है जिस वजीफे के साथ उन फरिश्तों का ताल्लुक है जिनके जिम्मे अल्लाह ने कायनात के पानी का निजाम दिया है। क्यों? अल्लाह पाक ने फरमाया मीकाइल को मैंने पानी का निजाम, बारिशों पे, सुना आपने, इसराफील को मैंने सूर फोंकने के लिए, इजराइल को रूह कब्ज करने के लिए, मौत देने के लिए, जिब्राइल को अंबिया की खिदमत के लिए या बड़ी खिदमत के लिए। मेरा अल्लाह तो सारा कुछ खुद कर सकता है, कर सकता था, करता है, तो अल्लाह ने फरिश्तों को क्यों दी है यह खिदमत। उसके देने की वजह यह है कि अल्लाह ने दुनिया को असबाब के साथ जोड़ा है। अल्लाह बंदार बता रहा है कि मैंने कायनात का निजाम इस तरह चलाना है। या कहारों के जो मौक्कलात और फरिश्ते हैं, इनकी जिम्मेदारी कायनात के पानी के साथ है। हम समंदरों, दरियाओं, नहरों और गहरे पानियों को या आम पानी को सिर्फ पानी समझते हैं, जबकि यह आम पानी और पानी नहीं है। इसके नीचे भी कायनात है, इसके नीचे भी दुनिया है। अंग्रेज तो आप पानी के नीचे की दुनियाएं तलाश कर रहा है, पानी के नीचे के खजाने तलाश कर रहा है। पानी के नीचे एक पूरा निजाम है, एक मखलूक है, जिसका सदियों से हमें पैगाम मिला था, इनको उठा दें, इसके बाद भी सोएंगे आप, जरा था सुई थोड़ी सी हाथ में रख लेना, कोई मसला नहीं। जिनके जिम्मे, सुने, जो कायनात को जानते हैं, अब वो अंग्रेज बहुत ज्यादा समंदर के नीचे की दुनिया को जानने के लिए फिक्रमंद है। और उन्होंने लिखा है, आप उठा के नेट की दुनिया को देखें, उन्होंने लिखा है कि पानी के नीचे कोई एक और मखलूक है, मछलियां हैं और चीजें हैं, सब कुछ है। کہنے لگا کہ میں نے آنکھوں سے دیکھا، حج پہ جا رہا تھا، بحری جہاز کا سفر تھا، دیکھا کہ ایک جزیرے پہ ایک مچھلی آئی، اس نے اونٹ کھڑا تھا سارے اونٹ کو نگل لیا، لیکن اس کے بعد اگلا منظر میں نے اور دیکھا، وہ یہ دیکھا ایک اور مچھلی آئی، اس نے اس مچھلی کو نگل دیا، اس مچھلی نے سارا اونٹ نگلا اور اس مچھلی نے اسی کو نگل لیا۔ حضرت سلیمان علیہ السلام نے اللہ سے عرض کیا کہ یا اللہ میں تیری مخلوق کی دعوت کرنا چاہتا ہوں، تو اللہ پاک نے فرمایا کیسے کھلائے گا، یا اللہ دعوت کرنا چاہتا ہوں، اللہ پاک نے فرمایا کرو۔ تو سلیمان علیہ السلام نے مچھلی اے سمندر کی مخلوق اے جنات کو، انسانوں کو، ساری مخلوق کو کھانوں پہ لگا دیا، اور اللہ نے اس کھانے کو محفوظ رکھا، خراب نہیں ہوا، سالوں مہینوں کھانے پکتے رہے پکتے رہے پکتے رہے، کھانے کے پہاڑ بن گئے۔ تو اللہ سے عرض کیا کہ اللہ اپنی مخلوق بھیج، تو اللہ نے ایک مچھلی بھیجی، اس نے وہ کھانا کھایا اور کہا کہ سلیمان آج بھوکا مار دیا، اللہ مجھے روزانہ ایسے تین لقمے کھلاتا ہے، تین لقمے کھلاتا ہے، سلیمان آج بھوکا مار دیا، اللہ روزانہ مجھے ایسے تین لقمے، یہ تو ایک لقمہ ہوا، باقی دو کا کیا بنے گا۔ پانی کے نیچے ایک نظام ہے، ایک کائنات ہے، ایک مخلوق ہے، اور وہ رہتی ہے، وہ بستی ہے پانی کے نیچے، وہ رہتی ہے، وہ بستی ہے، اور اس کی ایک کائنات میں حقیقت ہے، سچائی ہے، جو پانی کے نیچے مخلوق ہے وہ رہتی اور بستی ہے اور سچائی ہے۔ یا کہاروں کے عمل کے ساتھ پانی کو کیوں جوڑا ہے کہ پانی میں پاؤں ڈبو کے، یا ٹب کا پانی ہو، نہر کا پانی ہو، دریا کا ہو، سمندر کا ہو، تالاب کا ہو، جھیل کا ہو، ندی کا ہو، کوئی بہتا پاک پانی، آخر کیوں ہے؟ اس کے ساتھ اللہ نے جو فرشتے جوڑے ہیں، ہر مخلوق کے ساتھ، ہر آیت کے ساتھ، ہر وظیفے کے ساتھ، ہر تسبیح کے ساتھ، ہر اللہ کے نام کے ساتھ، ہر آیت کے ساتھ، اللہ پاک جل شانہ نے فرشتوں کو جوڑا ہے، فرشتوں کو جوڑا، اور فرشتے جو ہیں وہ ان کے ساتھ جڑے ہوئے ہیں، فرشتے جڑے ہوئے ہیں، اور اللہ پاک جب بندہ وہ نام پڑھتا ہے، وہ تسبیح پڑھتا ہے، تو اللہ پاک جل شانہ اس تسبیح اور نام کی وجہ سے، اس تسبیح نام کی وجہ سے اس فرشتوں کو حکم دیتے ہیں، فرشتے جاؤ اس بندے کی خدمت کرو، اور فرشتے خدمت پہ آ جاتے ہیں، اور جس کو میں آپ کہتے ہیں ہم نے یا کہارو پڑھا تھا، ہمارا جادو ٹوٹ گیا، بندش ٹوٹ گئی، مشکل ٹل گئی، پریشانی دور ہو گئی، سختیاں ختم ہو گئیں، راحتیں مل گئیں، عافیتیں مل گئیں، بندہ پھر یہ کہتا ہے، اس کی بنیادی وجہ وہ فرشتے ہیں جو اللہ کے امر سے اس بندے کی خدمت پہ لگے ہوئے ہیں، جو بندہ اللہ کے اس نام یا کہارو کو پورے وجدان سے، پوری توجہ سے، پوری طاقت سے، پورے دھیان سے اور پورے جذبے سے پڑھتا ہے، پورے جذبے سے پڑھتا ہے۔ ہماری روحانیت اور عملیات کی دنیا میں کیوں ہے کہ 40 دن ایک مکان، ایک زمان، ایک کسی کمرے، کسی جگہ میں 40 دن قید ہو جا، یا 70 دن، یا 90 دن، یا 123 دن، یا 129 دن قید ہو جا، دو چادریں پہن اور ان دو چادروں کو پہن کے تو روکی سوکھی کھا، حتیٰ کہ تیرے پاس جو सब्जी पकाए उसका चाकू भी लोहे का न हो, लकड़ी की मिट्टी की हंडिया में सब्जी पका, गोश्त तो वैसे ही नहीं खाना, उसमें मसाले नहीं डालने, वो बिल्कुल बेजायका सब्जी हो, जिसको कहते हैं तर्क लज्जात, लज्जतों को छोड़ देना। क्यों ये पाबंदियां क्यों हैं? इन पाबंदियों की बुनियादी वजह, जब इंसान लज्जतों को हासिल करता है तो अल्लाह के नाम की लज्जत नहीं पा सकता। दो लज्जतें हमेशा जमा नहीं होती, दो लज्जतें, एक अल्लाह के नाम की लज्जत, एक दुनिया की चीजों की लज्जत। हां, कोई बंदा मेहनत करके जान मार के एक मकाम और मर्तबे तक पहुंचता है, फिर दुनिया की सारी लज्जतें उसे मुतासिर नहीं करती, वो अल्लाह की लज्जत में ऐसा खो जाता है। पीराने पीर शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह की खिदमत में एक खातून आई, अपना बच्चा छोड़ गई कि बाबा जी इसको अल्लाह अल्लाह सिखा दे। आपने फरमाया ठीक है। कुछ अरसे के बाद आई, देखा तो वो सूखी रोटी और नमक मरच से खा रहा और बाबा जी भुने हुए मुर्ग खा रहे हैं। कहने लगी अल्लाह वाले ऐसे होते हैं, अल्लाह वाले ऐसे होते हैं, आप जो खा रहे हैं मेरे बेटे को तो वो आप खिला ही नहीं रहे, आप जो खा रहे हैं मेरे बेटे को तो वो नहीं खिला रहे। तो आपने फरमाया था बीबी मैंने अपनी मंजिलें ऐसे शुरू की थीं जैसे तेरे बेटे ने शुरू की हैं, मुर्शिद अल्लाह का नाम देते थे और लज्जतें छीन लेते थे, फरमाते थे दो लज्जतें जमा नहीं होती। मेरे एक दफा मेरे मुर्शिद ने मुझे आजमाने के लिए एक तरफ तरबूज रख दिया और एक तरफ तुम्मा रख दिया, कौड़ तुम्मा, हंजल, कड़वा, बिल्कुल कड़वा कड़वा, और उसकी शक्ल ऐसे बना दी कि वो खरबूजा नजर आता था, और मैंने सबसे पहले उसी को खाया और मेरे अंदर कड़वाहट की कैफियत, मेरे मुर्शिद मेरी आंखें चेहरे को देख रहे थे, कुछ महसूस ना हुई, मैं सारा खा गया। तो उसके बाद फिर मैं तरबूज खा गया, तो उन्होंने पूछा इनमें मीठा कौन था, तो मैंने कहा जो पहले वाला था उसका जायका अच्छा था। कहा तुझे पता नहीं है कि वो बहुत कड़वा था, तो वो तो हंजल तुम्मा कौड़ तुम्मा वो था। कहा नहीं मुझे खबर नहीं कि वो ये था। तो फरमाने लगे बस आज के बाद तू मेरे साथ मेरे दस्तरखान पर बैठेगा, आज के बाद तू मेरे साथ मेरे दस्तरखान पे बैठेगा, तुझे मैंने बहुत अरसा तरके लज्जात दी, सारी लज्जतें सारी नेमतें सारी चीजें तुझसे छुड़वा दी। बाज़ुकात अल्लाह पाक का निजाम होता है, अल्लाह किसी बंदे को हादसे की तकदीर में कर देता है, फिर मौलिज कहते हैं कि आपको बेड रेस्ट है, आपको रेस्ट करना है, इस हिस्से को ज्यादा हरकत नहीं देनी। इसमें भी एक बात सुना दूं, फरमाया किसी को कोई बीमारी हादसा तकलीफ में अगर अल्लाह ने बिस्तर के साथ लगा दिया है तो वो समझ ले मेरा अल्लाह कहता है तुझे मैं यकसुई दे रहा हूं, तुझे वक्त दे रहा हूं, तुझे फुर्सत दे रहा हूं, इस यकसुई और वक्त और फुर्सत में तू मुझे कितना याद करता है। अगर तो बंदा अल्लाह को याद जिक्र आमाल की ताकत बढ़ा देता है, अल्लाह बीमारी को मुख्तसर कर देते हैं, और अगर बंदा बीमारी की तकलीफ को चाहता है कि वैसे रहे तो फिर अल्लाह पाक की तरफ से उसकी तवज्जो हट जाती है, ध्यान हट जाता है। तो फिर अल्लाह कहता है ठीक है तू मेरी तरफ तवज्जो नहीं करता, मैं तेरी तरफ तवज्जो नहीं करता, मैं तुझे तेरी तकलीफ में घुला दूंगा, परेशान कर दूंगा और तुझे सारी उम्र इन्हीं तकलीफों में रखूंगा। अल्लाह पाक का नाम जिंदगी में काम आता है, अल्लाह का नाम जिंदगी में हमेशा साथ देता है, जिंदगी में साथ देता है। मुसीबतें तकलीफें हालात सख्तियां तंगियां नाकामियां जमाने की ٹھوکریں یہ آتی ان لوگوں کے لیے ہیں جن کو اللہ اپنے قریب کرنا چاہتا ہے. اگر اللہ نے فرعون کو اپنے قریب کرنا ہوتا, لکھا ہے کہ وہ ازلی شقی اور بدبخت تھا, اس کی اتنی لمبی عمر, آج تک نزلہ, زکام, بخار, چھینک بھی نہیں آئی تھی. اور ایک طرف موسیٰ علیہ السلام کی زندگی میں فقر, غربت, تنگ دستی تھی. ایک چوگا ہے اور ایک عصا ہے اور ایک لکڑی کا کٹورا پیالہ ہے, یہی ان کی زندگی ہے. اور ایک طرف فرعون کا نظام جسے میں آنکھوں سے دیکھ کے آیا ہوں, حیبت ہوتی ہے کہ یہ بنا کیسے تھا, ہوا کیسے تھا. آج سینکڑوں نہیں ہزاروں سال گزر گئے, وہ فرعون کا نظام تھا. میں آنکھوں سے دیکھ کے ایک ایک جگہ آیا, ایک ایک کونے میں پہنچا ہوں, ایک ایک جگہ میں پہنچا ہوں. وہ نظام. اور ایک طرف موسیٰ علیہ السلام, یاد رکھیے گا, اگر کسی سے اللہ نے دنیا مختصر کر دی ہے اور کسی کے ساتھ اللہ نے دنیا تھوڑی کر دی ہے, یا دنیا میں آزمائش در آزمائش ہے, وہ یہ نہ سمجھے کہ میں دنیا کا ذلیل ترین انسان ہوں, وہ یہ سمجھے کہ میری نسبت موسیٰ علیہ السلام, عیسیٰ علیہ السلام کے ساتھ ہے, میری نسبت فرعون کے ساتھ نہیں ہے. اور کسی کو اللہ نے اگر دنیا بہت زیادہ دے دی ہے, مال بہت زیادہ دے دیا, چیزیں بہت زیادہ دے دی, پر اپنی ذات کی طرف رجوع بھی دے دیا, اپنی ذات کی طرف تعلق بھی دے دیا, اپنی ذات سے مانگنے, گڑ گڑانے اور بھیک اور بھکاری مانگے پانگنے والا بھی بنا دیا ہے, تو سمجھ لے کہ میرا اللہ مجھ سے اس مال پہ راضی ہے, مجھ سے اس مال پہ راضی ہے. اور کسی کو اللہ نے بیماریاں, دکھ, تکلیفیں, مقدمات, پریشانیاں, ناکامیاں, کوئی سختیاں, کوئی الجھنیں دے دی, اور پھر وہ اس میں اللہ سے مانگنے والا, اللہ کے سامنے گڑ گڑانے والا اور اللہ کے سامنے بھیکاری بن جانے والا ہے, تو سمجھ لے اس آزمائش میں میرا اللہ مجھ سے راضی ہے, مجھ سے اپنی یادیں نہیں چھینی. کسی اللہ والے نے ایک بات کہی تھی کہ بعض اوقات میرا رب ناراض ہو کر, بعض اوقات میرا رب ناراض ہو کر بندے سے, ناراض ہو کر بندے سے لقمے نہیں چھینتا, سجدے چھین لیتا ہے. لقمے نہیں چھینتا, سجدے چھین لیتا ہے. سجدوں سے مراد اپنی ذات کا تعلق, تعارف, اپنی طرف اٹھنے والے قدم, ذکر, تسبیح, اللہ کا تعلق, روزہ, نماز, تسبیح, اللہ وہ چھین لیتا ہے. لقمے نہیں چھینتا, مال دولت نہیں چھینتا. سمجھ لے کہ وہ بہت بڑی آزمائش پہ ہیں, بہت بڑی آزمائش میں ہے وہ بندہ جسے اللہ نے لقمے نہیں چھینے. یا کہاروں کے عمل کو پانی کے ساتھ نسبت اس لیے ہے, پانی کے ساتھ نسبت اس لیے ہے کہ میرے اللہ نے فیصلہ کیا ہے کہ اس کو نسبت پانی کے ساتھ ہے. ہمارے ہاں جڑی بوٹیاں ہوتی ہیں, کل مر حار, عربی کا ایک مقولہ ہے, ہر کڑوی چیز کی تاثیر گرم ہوگی, کل حلو بارد, ہر میٹھی چیز ٹھنڈی ہوگی یا معتدل ہوگی. ہمیشہ وہ جڑی بوٹی جو گرم تاثیر رکھے گی اس کو اللہ پانی کے کنارے اگائے گا. گرم ہے, اس کے اندر آگ ہے, تو اسے پانی چاہیے, اللہ اسے پانی کے کنارے اگائے گا, پانی کے کنارے اگائے. اس یا کہاروں کے لیے پانی چاہیے, یا آنسوؤں کا پانی چاہیے یا بہتا پانی چاہیے, دونوں میں سے ایک پانی لازم چاہیے, آنسوؤں کا پانی چاہیے. اس کو پڑھتے ہوئے ہماری کیفیت میں ہم گڑ گڑا جائیں, ہماری ہچکیاں ہوں اور ہمارا رونا ہو اور ہمارا اللہ کے ساتھ تعلق ہو, ہماری اللہ کے ساتھ نسبت ہو اور ہمارا اللہ کے ساتھ رجوع ہو, ایسا ہو کہ ہماری آنکھوں سے آنسو بہیں, آنسو بہیں, اتنا ہو کہ آنکھوں سے آنسو بہیں. اللہ پاک کو یہ رونا بہت پسند ہے, सारी चीजें, सारा कुछ, पर जो सबसे ज्यादा पसंद है अल्लाह को रोना है, अल्लाह को रोना है, ये अल्लाह को पसंद है। मेरा अल्लाह कहता है मुझे पानी चाहिए, मुझे पानी चाहिए, आंसुओं का पानी, रोना, रोना, रोना चाहिए मुझे। औरंगजेब आलमगीर रहमतुल्लाह अलैह ने 50 साल से ज्यादा उम्मत की, उस दौर के बड़े अजब वाकयात हैं, क्योंकि अल्लाह वाले दरवेश बादशाह थे, उनके दौर में बहुत वाकयात गुजरे हैं, और ऐसे वाकयात अनोखे हैं कि गुमान से बालातर है। एक दफा किसी ने उनसे ख्वाब में पूछा कि आपकी जिंदगी में कोई ऐसा वाकया गुजरा हो जो आपको मुतासर किए बगैर, कहा मेरी सारी जिंदगी इन्हीं वाकयात के साथ गुजरी है। तो पूछा अच्छा चलो ये बताइए आपको या कहारों का कोई फायदा हुआ? तो एकदम पहलू बदला उस अल्लाह के बंदे ने, उस बादशाह ने पहलू बदला, और पहलू बदलने के बाद कहने लगे कि मैंने या कहारों को जंगों में, फितनों में, बगावतों में चढ़ाई, दुश्मन ने हमला कर दिया, और कहां कहां मैंने या कहारों को आजमाया भी है और पाया भी है, कहां कहां आजमाया भी है और पाया भी है, कहां कहां मैंने पाया है। तो कहने लगे कोई आप अपनी जिंदगी के कुछ वाकयात हमें सुना दे। तो फरमाया हां तुम्हें अपनी जिंदगी के वाकयात सुनाता। फरमाया एक दफा मेरा लश्कर जा रहा था और एक जगह पे मेरे हुकूमत में किसी बंदे ने बगावत कर ली थी और कहा कि मैं आपको बादशाह नहीं मानता, यहां का बादशाह मैं हूं, और मैं उसकी सरकोबी करने जा रहा था। तो एक जगह मेरी पूरे लश्कर में बीमारी फूट पड़ी, कोई वबा वहां फूटी हुई थी। जब वबा फूटी हुई थी तो पूरे लश्कर में बीमारी थी, मेरे पूरे लश्कर में खारे शुरू हो गई, फोड़े निकले, उन फोड़ों से पानी बहता था, और वो पानी जिसको लग जाता था उसको यही तकलीफ शुरू हो जाती थी, हत्ता के मेरे लश्कर के जानवर भी इसी बीमारी में मुबतला हो गए, जानवर भी इसी बीमारी और तकलीफ में मुबतला हो गए, जानवर भी, और जानवरों ने इसी बीमारी और तकलीफ को इतना कि जानवरों से फिर इंसानों को लगती थी और इंसानों से जानवरों को लगती थी, जानवरों से इंसानों को लगती थी और इंसानों से जानवरों को लगती थी, तकलीफ बढ़ते बढ़ते सारा लश्कर, हत्ता के मैं खुद भी उस मर्ज में मुबतला हो गया। और एक जगह हमारा एक जगह कयाम था, हम आगे ना सा सके, ना पकाने वाला था, ना खिलाने वाला था, ना कोई पानी पिलाने वाला था, सब इस बीमारी में उल्टे पड़े हुए थे। तो कहा मैं अल्लाह से गिड़गिड़ा रहा था कि अल्लाह ये आजमाइश तूने भेजी है, हमारे गुनाहों की वजह से है, तुम माफ कर दे और इस आजमाइश को खत्म कर दे, कोई हमें रास्ता अता फरमा, अल्लाह कोई अपने खजानों से कोई तरतीब अता। कहा कि 3 रातें मुसलसल मैं रोता रहा और मांगता रहा और रोता रहा और मांगता रहा, रोता रहा और मांगता रहा। कहा कि चौथी रात मुझे ख्वाब आया चौथी रात, और मैंने ख्वाब में देखा एक पूरी जमात है औलिया सालहीन, अल्लाह के नेक बंदों की, और उसमें एक बंदे ने आगे बढ़ के मुझे फूंक मारी, और मैंने अपने अंदर राहत महसूस की, सुकून महसूस किया, फिर उसने मेरे हाथ पे फूंक मारी तो मेरे हाथ से खारिश भी खत्म हो गई, दाने भी खत्म हो गए, लेकिन हाथ के अलावा और जिस्म पे मौजूद थे। तो मैंने उससे कहा मेरे पूरे बदन पे फूंक क्यों नहीं मार देते, मैं सेहत याब हो जाऊं। कहने लगे तुझे इल्म नहीं है कि जब वबाएं फूटें, जब बीमारियां आएं, पर दुख और तकलीफें ऐसी आएं कि इंसान उसमें खत्म हो जाए, तो उस वक्त या कहारो पानी के साथ, या कहारो पानी के साथ पढ़ो। तो मैंने उससे पूछा, पानी से मुराद? कहा कि या तो पानी के अंदर जिस्म के हिस्से डूबे हुए हों, अगर वो पानी डिबोए हुए हों, अगर वो पानी नहीं है तो फिर आंसुओं के पानी के साथ इसको पढ़ो। अपने पूरे लश्कर को कहो, फरमाया पूरे लश्कर को कहो कि आंसुओं के पानी के साथ या कहारों को पढ़े, आंसुओं के पानी के साथ या कहारों पढ़े, पूरे लश्कर को कहो आंसुओं के पानी के साथ या कहारों पढ़े। और कहने लगे कि मैंने बस उठ के सबको ऐलान कराया कि रोवो गिड़गिड़ाओ, और बहुत ज्यादा रोवो गिड़गिड़ाओ, और फिर या कहारो पढ़ो। तो कहा कि बादशाह का हुक्म था और मुसलसल मैंने बंदे निगरानी पे मुकरर किए कि जाके देखें इनमें से कौन है जो मेरी बात नहीं मान रहे और कौन है जो मेरी बात मान रहे। कहा कि सिर्फ 5 दिन के अंदर मेरा पूरा लश्कर सेहत याब हो गया। हर बंदे के ऊपर से एक खोल उतरा, जिल्द का एक खोल उतरा, जिसे छिलका कहूं मैं, वो उतरा और नई जिल्द निकली। हर बंदा खूबसूरत हो गया और हर बंदा सेहतमंद हो गया। जानवरों के ऊपर से भी खोल उतरा। कहा जगह जगह खोल ऐसे पड़े थे, ऐसे नजर आ रहा था कि जले हुए इंसानों के ढेर लगे हों, जले हुए इंसानों के ढेर लगे हुए हैं। खोल ऐसे पड़े थे, जिल्द के ऊपर से, जिस्म के ऊपर से उतरे और मैं सेहत याब हो गया। और कहा जहां मेरा दुश्मन था, जहां मैं लश्कर लेके जा रहा था, वो दुश्मन खुश था। उसको इतलाएं मिल चुकी थी, उसके जासूसों ने दे दी थी कि ये सब बीमारियों में हैं और अनकरीब वहीं मर जाएंगे और खत्म हो जाएंगे। और उन्होंने तरतीब बनाई थी कि जब ये मर जाएं और खत्म हो जाएं, इनकी माल दौलत सोना हीरे जवाहरात लूटने की क्या तरतीब ऐसी बनाई जाए कि इनको लूटते हुए ये बीमारी हमें ना लगे। उन्हें उसके लिए तरतीब बना रखी थी कोई। लेकिन जब 5 दिन के बाद हम ठीक हो गए, हर बंदा सेहतमंद हो गया, तो हमने फिर अपना सफर शुरू किया। और सफर इतना तेजी से किया कि वो 5 दिन की कमी क्या, जैसे ऐसे जैसे 10 दिन हम मरीज रहे, 10 दिन की कमी पूरी की। और 10 दिन की कमी पूरी करके ऐसे वक्त में अपने दुश्मन पे पहुंचे, वो तैयारी में नहीं था, वो मुतमइन था, और हमने उन पे शब खून मारा। अचानक वो कोई तैयारी में नहीं था और बस थोड़ी ही देर में हम फतेह बन गए। कहा मैंने जिंदगी में जब भी वबाएं देखी, बीमारियां देखी, मैंने तो या कहारो पानी के साथ पढ़ा, या कहारो पानी के साथ। ये बहुत अहम नुक्ता है, या कहारो पढ़ना है पानी के साथ। मैंने या कहारो पानी के साथ पढ़ा, मेरे आंसू बहे, या फिर मैंने या कहारो के लिए पानी में पांव डिबोए। लेकिन याद रखिएगा, जो आंसू के साथ पढ़ा जाता है उसकी ताकत और होती है। क्यामत का दिन होगा, बंदे के बारे में हुक्म होगा कि इस काबिल नहीं कि इसको जन्नत में भेजा जाए, मैं कि उसको जहन्नम में घसीट के ले जाया जाएगा, आगे पहाड़ आ जाएगा जो उसको रोकेगा, और हर तरफ से पहाड़ होगा, फरिश्तों को आजिज कर देगा। मेरा रब बावजूद जानने के पूछेंगे क्या है, मैं अर्ज किया जाएगा या अल्लाह इसकी राहों में पहाड़। मैं के एक दफा हमारे खौफ में ये रोया था और इसकी आंखों में आंसू नहीं आया था, इतना छोटा आंसू था कि इसकी पलकों में अटक गया था।
इतना छोटा आंसू था कि इसकी पलकों में अटक गया था, इसकी पलकों में अटक गया था। बस वही आंसू इस वक्त पहाड़ बन के सामने आ गया है, वही आंसू पहाड़ बन के सामने आ गया है। कहता है, या अल्लाह दुनिया में ये तेरे शौक या तेरे खौफ से रोया था, दुनिया में तेरे खौफ से रोया था, आज इस पे जहन्नम किया तो वो पहाड़ बन के सामने आ गया। आंसुओं के पानी के साथ या कहारो पढ़ने वाले। एक अल्लाह वाले के पास एक बंदा आया, अर्ज किया कि हजरत मेरा हाथ पानी में हो तो उसमें आग और जलन नहीं होती, जब इस हाथ को मैं पानी से निकाल लूं तो मेरी चीखें जलन होती है। तो फरमाया कैसे? उन्होंने कहा मेरे पास एक मांगने वाला फकीर आता था, मांगने वाला एक फकीर आता था, मैं उस मांगने वाले फकीर को पैसे देता था, उसका मेरा ताल्लुक बन गया, फिर वो सारा दिन के मांगे हुए पैसे, रकम, अशरफियां, जो भी दिरहम दिनार मेरे पास रख के जाता था और फिर उठा के ले जाता था। यह सिलसिला चलते चलते अरसा हो गया। तो एक दफा दो तीन दिन हुए वो नहीं आया, मैंने समझा शायद बीमार या क्या हुआ। मैं जहां वो अपनी मंजिल बताता था, कयाम बताता था, मैं उस कयाम को ढूंढते ढूंढते वहां पहुंचा। जब वहां पहुंचा तो एक खंडर में उसका कयाम था, तो कहा मैंने उसको सलाम किया तो वो पड़ा हुआ था जमीन पे, मौत और हयात की कश्मकश में, जमीन पे पड़ा था मौत और हयात की कश्मकश में। तो उसने मुझे देखा तो कहा आ गए, अच्छा हुआ, मेरी वसीयत यह है कि मुझे इस माल दौलत से बहुत मोहब्बत है, तुमने मुझे दफन कफन करना है और ये मेरा माल चुपके से मेरी कब्र में रख देना है, मुझे इसकी से बहुत मोहब्बत है, मैंने दर बदर होके इसको कमाया है। तो मैंने कहा ठीक है। वो फौत हो गया, उसकी कब्र दफन और चुपके से उसका माल मैंने उसकी कब्र में रख दिया। वक्त गुजर गया, तिलकल अय्याम नुदाविलुहा बैनन नास, एक वक्त आया कि मेरे ऊपर फक्र आया, गुर्बत आई, तंगदस्ती आए, फाके आए और हालात मेरे बहुत तल्ख हो गए, कड़वे हो गए। तो कहने लगा कि मैंने फिर सोचा एक दफा कि उस फकीर के पास जो मैंने माल रखवाया था उसके तो किसी काम का ना हुआ, उसके तो किसी काम का ना हुआ, उसके तो किसी काम का ना हुआ, उस माल का क्या करेगा वो। कहा कि क्यों ना मैं उसे निकाल के ले आऊं। रात को मैं गया, मैंने उसकी कब्र खोली तो उसकी हड्डियां पड़ी थी और उन हड्डियों के ऊपर सारे वो अशरफियां, माल, वो सारा लगा हुआ था सारा, और सुर्ख था। तो कहा मैंने जल्दी से एक अशरफी पे हाथ डाला तो आग थी, मेरा हाथ जला, एकदम मेरी चीख निकली, मैंने वो अशरफी वहीं छोड़ी, उसकी कब्र को उल्टा सीधा बंद किया, सारा माल उसकी हड्डियों पे चिपका हुआ था पूरा, और उनमें से हर माल अंगारा था। अब कहा कि मैं चीखता हुआ पानी में हाथ डाला तो मुझे सुकून मिला। अब आलम यह है कि अगर मैं पानी में हाथ डालता हूं तो मुझे सुकून मिलता है, और अगर पानी से हाथ निकालता हूं तो मुझे बहुत तकलीफ, दर्द और चीखें निकलती हैं। आप कोई इसका हल बता सकते हैं? इसका कोई हल बता सकते हैं? तो हजरत ने फरमाया ये जहन्नम की आग है, जहन्नम की आग को तो सिर्फ आंसुओं का पानी बुझा सकता है, जहन्नम की आग को तो सिर्फ आंसुओं का पानी बुझा सकता है, और कोई पानी नहीं बुझा सकता, आंसू का पानी बुझा सकता, इसके अलावा कोई पानी नहीं बुझा सकता। तो कहा कि अल्लाह का नाम लेके रोवो और बहुत ज्यादा रोवो, और जो आंसू गिरे उसे गिरने ना दो, इस जले हुए हाथ पे जहां तकलीफ है यहां लगाओ ये आंसू, یہاں لگا اور اس نے ایسے ہی کیا. کچھ عرصے کے بعد اللہ کے نیک بندے کی بارگاہ میں حاضر ہوا کہ ایسا ہی ہوا ہے میرے ساتھ, اور میرے اس جسم کے حصے میں اب تکلیف ختم ہے. تو فرمایا تجھے مبارک ہو, اللہ نے اپنی جہنم کی آگ کو جس کا اس نے ظہور دنیا میں کیا تھا, دنیا میں اس کی تاثیر اور طاقت دکھائی تھی, اللہ نے وہ آگ تجھ پہ ختم کر دی اور آگ کو اللہ نے بجھا دیا. جہنم کی آگ, اس کو تو صرف آنسو بجھا سکتے ہیں. سوچیں کی بات ہے, جو آنسو جہنم کی آگ کو بجھا سکتے ہیں, وہ جادو کی آگ کو, وہ بندش کی آگ کو, وہ دشمن حاسد کی آگ کو, وہ کینہ اور بغض کی آگ کو, وہ نظر بد کی اور جنات کی آگ کو کیا وہ آنسو نہیں بجھا سکیں گے؟ جہنم کی آگ کو وہ جاد ہے. خوش قسمت انسان ہے جس کو مال دولت بھی ہو, جس کے پاس چیزیں بھی ہوں, مال دولت بھی ہو اور چیزیں بھی ہوں, خوش قسمت ہے, اور پھر اس کو اللہ کی بارگاہ میں اللہ کے لیے رونا نصیب ہو جائے, اللہ کے لیے رونا نصیب ہو جائے. حضرت بہاءالدین زکریا ملتانی رحمت اللہ علیہ, وہ تھے جو آج ایک جوڑا پہنتے تھے کل نہیں پہنتے تھے, مال دولت چیزیں نعمتیں بہت زیادہ تھیں, اور ایک جگہ سسکیاں لے کے بیٹھے رو رہے تھے. تو کسی نے پوچھا, آپ کے پاس تو بہت مال دولت ہے, بڑے بڑے نواب آپ کے مقروض رہتے ہیں, آپ رو رہے. فرمایا, چھننے کے بعد یعنی غربت فقر فاقے مقروض ہونے کے بعد تو رونا سب کو آتا ہے, اصل مزہ یہ ہے کہ ہو اور رونا آ جائے. مال ہو, دولت ہو, نعمتیں ہوں, چیزیں ہوں, اور پھر رونا آ جائے, اصل تو یہ ہے. چھننے کے بعد تو رونا سب کو آتا ہے. کیسا شخص ہوگا جو اللہ کی محبت میں اور اللہ کے تعلق میں اس کو رونا نصیب ہو جائے, اس کو رونا مل جائے, اور کیسا ہوگا جو یا کہاروں کا عمل کر رہا اور اس کے بعد اس کو رونا بھی ہے, 8 تسبیحاں 12 تسبیحاں پڑھ رہا اور پانی میں پاؤں ڈبوئے ہوئے ہیں اور پانی کے ساتھ پڑھ رہا, آنکھوں سے بھی پانی ہے, پاؤں پہ بھی پانی ہے, پانی کے ساتھ پڑھ رہا اور اس کے اندر رونا ہے, گڑ گڑانا ہے, اللہ کے نام میں ڈوب جانا ہے, اللہ کے نام میں کھو جانا ہے. میرے اللہ کو یہ ترتیب بہت پسند ہے, میرے اللہ کو یہ نظام بہت پسند ہے, اللہ کو بہت پسند ہے. اصل میں کتنے لوگ ایسے ہیں جو یا کہارو پڑھتے ہیں اور اس کی کتنی تاثیر ملتی ہے, کتنی طاقت ملتی ہے. سوچیں, بعض تسبیحیں ایسی ہوتی ہیں جو صرف 11 دفعہ پڑھی جاتی ہیں, بعض وظیفے, اور میں یہ جو بندہ 11 دفعہ پڑھ لے اس کا فائدہ ہوتا ہے. اللہ کا نام 11 دفعہ پڑھنے سے فائدہ ہوتا ہے, 1100 دفعہ جو پڑھے گا وہ اگر جذبوں سے, کیفیتوں سے, توجہات سے, طاقت سے پڑھے گا, کیا اس کو فائدہ نہیں ہوگا؟ کیا اس کو نفع نہیں ہوگا؟ کیسے ممکن ہے کہ اس کو فائدہ نہ ہو؟ کیسے ممکن ہے اس کو نفع نہ ہو؟ اللہ کا نام نفع دیے بغیر نہیں رہتا, اللہ کے نام میں تاثیر ہے, نفع ہے, فائدہ ہے. بعض اوقات میری آنکھیں نہیں دیکھتی اس نفع کو جو میرا اللہ مجھے دینا چاہ رہا, جبکہ اس میں نفع فائدہ بہت زیادہ ہے. اس لیے کچھ وقت ایسا نکالیں اپنی زندگی میں, اپنی زندگی میں کچھ وقت ایسا نکالیں جس میں رونا ہو, جس میں گڑ گڑانا ہو, جس میں صرف اللہ کے ساتھ تعلق میں کہ اللہ میں کیسا بدقسمت ہوں, تو نے میری آنکھوں سے آنسو چھین لیے, اپنے ذات عالی کے ساتھ, ذات عالی کے ساتھ تعلق چھین لیا. اللہ میں کیسا بدقسمت ہوں, تو نے میری آنکھوں سے وہ کیفیتیں چھین لی جو تجھے پسند ہیں. کیوں؟ سارا زور تیرے پاس ہے, और सारी जारी, सारी आजजी, सारा नियाज मेरे पास है, और सारा नाज, सारी अजमत, सारा तकबर, सारा वकार और सारी ताकतें तेरे पास हैं। जो तेरे पास नहीं है वो मेरे पास आ जाए, मैं तेरा बन जाऊंगा। अब इस लफ्ज को फिर दोहराऊंगा, तवज्जो से सुने। या अल्लाह, जो तेरे पास नहीं है वो मैं अपने पास ले आऊं, मैं तेरा बन जाऊं। उमर रजी अल्लाह तआला के दौर में एक बंदा गलियों बाजारों में आवाज लगा रहा था, लोगों अमीरुल मोमिनीन से कह दो मेरे पास वो है जो अमीरुल मोमिनीन के रब के पास भी नहीं है। लोगों ने कहा क्या ये दावे करता है, हमने तो आज तक ये सुना है कि सारी कायनात अल्लाह के पास है, सारी चीजें अल्लाह के अख्तियार में है, हमने तो ये सुना है, हमने तो ये सुना है। और वो कहते हैं नहीं। तो उसको जब बुलाया और उससे पूछा, कहने लगा मैं सच कह रहा हूं, मैं सच कह रहा हूं, मैं सच कह रहा हूं कि मेरे अल्लाह के पास वो नहीं है जो मेरे पास है, मेरे अल्लाह के पास आजजी नहीं है, मेरे पास आजजी है, मेरे अल्लाह के पास तवाजो नहीं है, मेरे पास तवाजो है, मेरे अल्लाह के पास नियाज नहीं है, मेरे पास नियाज है, छुपना है, छोटापन है, मेरा अल्लाह तो इन चीजों से पाक है, मेरा अल्लाह तो इन चीजों से पाक है। अपनी जिंदगी में कुछ जिक्र ऐसे करें, कुछ तस्बीह ऐसे करें। मुझे आज भी याद है, मैं सातवीं आठवीं जमात में पढ़ता था, सातवीं आठवीं जमात में मैंने एक सांप को देखा, मुसल्ले में बहुत रोता था वो बंदा। नमाज हो जाती थी, बकिया नमाज पढ़ लेता था, फिर दोनों हाथ ऐसे ऊपर करके ना मुसल्ले में सजदे में चला जाता था, बहुत रोता था। हमेशा मस्जिद का कोई एक कोना इलहदा तलाश करता था जहां उसकी सिसकियों को कोई ना देखे, उसके रोने को कोई ना सुने, उसके बिलकने को, उसके सिसकने को कोई रा ना देखे। हमेशा एक कोना तलाश करता था, एक कोना तलाश करता था, कोई ना सुने, कोई ना देखे, हमेशा एक कोना तलाश कर। अच्छा, मैं भी उसकी तलाश में होता था, पता नहीं क्यों उसका रोना मुझे अच्छा लगता था, और मैं कहता था अल्लाह ऐसा रोना मुझे भी अता कर दे। वो मुझसे उम्र में बहुत सारा बड़ा था, कोई 10-12 साल का तकरीबन फर्क था। वो रोता था। मैंने एक दफा किसी से पूछा, मैं कहा ये क्यों रोता है, तो हंस पड़ा। मुझे उसकी हंसी से तकलीफ हुई। मैं कहा देखो वो अल्लाह के ताल्लुक, अल्लाह की मोहब्बत में, अल्लाह की इश्क में रोता है और ये हंस पड़ा। मुझे उसके हंसने से तसल्ली ना हुई। मैंने उसके करीब एक और से पूछा, मैंने कहा ये क्यों रोता है, तो उसने कहा तुझे क्या गम है। मैंने कहा मुझे इस पर तरस आता है, कभी इसकी शादी करा दे जहां यह करना चाहता है। अच्छा अब समझ आई। मैंने कहा वो कह के चला गया, पर उसका रोना मुझे आज भी याद है। ओ अल्लाह अल्लाह, ऐसा सिसकता बिलकता था, चटाई दरिया तर हो जाती थी। उसकी तलब, उसकी तड़प और उसका जज्बा और उसका आशिकाना वालेहाना अंदाज आज भी मेरे अंदर उसकी एक कसक मौजूद है कि मुझे ये रोना नसीब हो जाए, मुझे रोज उसके गम में यूं ही सारी रात करना, कहीं चुपके चुपके रोना, कहीं दिल से बात करना, ये मुझे नसीब हो जाए, मुझे नसीब हो जाए। मैं जेल में जो बंदे वक्त गुजार के आते हैं, मैंने उनसे कई दफा कुछ चीजें पूछी, या जेल में जो बंदे सरकारी मुलाजमत करते हैं, मैंने उनसे भी बहुत से अहवाल पूछे। चंद बार मेरा जेल में जाना हुआ, کچھ میرے دست تھے، میں نے وہاں وہ دیکھے بھی صحیح۔ ان سب کا کہنا یہی ہے، سب سے زیادہ رونا، سسکنا، بلکنا، تڑپنا جیل میں ہوتا ہے، جیل میں ہوتا ہے۔ سب سے زیادہ رونا، سسکنا، بلکنا، تہجد، تسبیح، لمبے سجدے، لمبی دعائیں وہ جیل میں ہوتی ہیں۔ مجھے کئی بندوں نے بتایا، میں نے ان سے باقاعدہ سوال کیا، میں نے سیکھنے کے لیے سوال کیا، کئی بندوں نے بتایا۔ اور یہ حقیقت ہے، میرا اللہ چاہے ہمیں جیل نہ بھیجے، اللہ عافیت فرما دے، ہم اس قابل نہیں ہیں آزمائشوں کے، تو اس سے پہلے یہی رونے کی کوئی ترتیب بنائے، رونے کی ترتیب بنائے، اور رونے کے مزاج کو اپنی تنہائیوں میں داخل کریں، اور کچھ لمحے ایسے ہوں کہ ہم یا کہاروں کو آنسوؤں کے پانی کے ساتھ پڑھیں، کچھ لمحے ایسے ہوں ہم یا کہاروں کو آنسوؤں کے پانی کے ساتھ پڑھیں، آنسوؤں کے پانی کے ساتھ، کہ یا کہار پڑھ رہے ہیں، اور یا کہار پڑھتے ہوئے ہمارے اندر اور جسم سے، روئے سے اور آنکھوں سے آنسو گر رہے ہیں، اور ہمارا اندر رو پڑا، تڑپ گیا، ہمارا اندر، ہمارا باہر بہت طاقتور چیز ہے۔ اورنگزیب عالمگیر کا ایک اور واقعہ سنیں، کہنے لگے کہ ایک دفعہ میرا ایک بیٹا بیمار ہو گیا، مجھے اس سے بہت محبت تھی، وہ بستر کے ساتھ لگتا چلا گیا، اور میں نے اس کے لیے ہر تدبیر اختیار کی، وہ ٹھیک نہ ہوا۔ تو ایک دفعہ میں اس کی پائنتی میں بیٹھا، چارپائی کے ساتھ سر لگا کے رو رہا تھا، تو کہا مجھے کسی نے نا کانوں میں سرگوشی کی، رو تو ویسے رہا ہے، آنسو تو ویسے ہی بہ رہے ہیں، یا کہارو اگر پانی کے ساتھ پڑ جائے اس کی بڑی طاقت ہوتی ہے، اور پانی کے ساتھ پڑ جائے تو اس کی بڑی تاثیر ہوتی ہے، پانی کے ساتھ پڑ جائے۔ دیکھیں میرے اللہ کو کون سی ادائیں پسند ہیں، ان اداؤں کو تلاش کریں۔ ایک بابا جی تھے، ان کا مرید جب انہیں دیکھتا تھا ایسے ہاتھ کرتا تھا، ان کو آگ لگتی تھی، مجھے یہ ادا پسند ہی نہیں ہے۔ اس نے آج تک مرشد کی منشا کو نہیں سمجھا کہ مجھے یہ ادا پسند ہی نہیں ہے۔ ہم یہ دیکھیں کہ اللہ کے خزانوں میں میری اللہ کو کون سی چیز پسند ہے۔ ایک صاحب تھے، اب یہ واقعہ یاد رکھیے گا، میں چارپائی سے ہوں سر لگا کے، اورنگزیب بیٹے کو رو رہے تھے، یاد رکھیے گا یہی تھا۔ ایک صاحب تھے، تو مجھے کہنے لگے میرے پیر صاحب ہیں، آپ میرے ساتھ چلیں۔ میں چل پڑا، راستے میں عربی نہیں ہوتی، عربی آج کل آئی ہے، یہ سبزی ہوتی ہے، یہ لے لی، بہت ساری سبز مرچ لے لی، کچھ چیزیں لے لی۔ میں کہ یہ آپ نے اور سبزی نہیں، یہ عربی لی ہے۔ کہا میرے پیر کو یہ عربی بہت پسند ہے۔ وہاں گئے تو پیر صاحب کو ہدیہ دیا، انہوں نے کھولا نا تو عربی، کہنے لگا واہ واہ، اس کا مطلب ہے آپ میرے مزاج کو، میرے ذوق کو سمجھتے ہیں۔ تو مجھے کہنے لگے آپ دیکھنا ہمارا کھانا علیحدہ لگے گا اس عربی کی وجہ سے۔ لنگر عمومی لنگر چل رہا تھا۔ اب ہمیں انہوں نے، ان کے خدام نے کہا جی آپ لنگر چل رہا آ جائیے۔ مجھے کہنے لگے بیٹھے رہے، میں بیٹھ گیا۔ ان کا پیر میں تو پہلی دفعہ گیا تھا، مجھے تو تجربہ نہیں تھا. تھوڑی دیر ہوئی ایک اور خادم آیا کہ آپ کو بلا رہے ہیں. اندر گئے تو پیر صاحب کے ساتھ والے کمرے میں دسترخوان لگا ہوا تھا، اس میں عربی تو نہیں تھی باقی سب کچھ تھا. اچھا ایک دسترخوان میں نے وہ دیکھا، ایک وہ دیکھا. مجھ سے کہنے لگے جتنے بھی آتے ہیں پیر صاحب کے پاس خالی ہاتھ نہیں آتے، مجھے ان کی پتہ ہے ذوق کا کہ یہ اس کو پسند کرتے ہیں، میں جب بھی آتا ہوں. حالانکہ سب سے سستا ہدیہ ہے، اس سے مہنگے لاتے ہیں. پیر صاحب اٹھا کے ایک طرف رکھ دیتے ہیں، یہ سب سے سستا ہدیہ ہے، پیر صاحب کو یہ پسند ہے، اس کو خصوصی، اور مجھے ہمیشہ خصوصی کھانا ملتا ہے. میرے اللہ کو کیا پسند ہے، میرے اللہ کو کیا پسند ہے؟ زاری پسند ہے، آنسو پسند ہے، گڑگڑانا پسند ہے، آجزی پسند ہے، رونا پسند ہے، اور یا کہارو پڑھ اس کے ساتھ آنسو کا پانی ہو، یا کہارو پڑھ اس کے ساتھ زاری ہو. یا تو اپنا ذکر جو کرتا ہے کر، اس ذکر میں کوئی ایسا وقت بھی تیرے ساتھ ہو جب تو رو رہا ہو، سسک رہا ہو، بلک رہا ہو، اور یہ رونا محض اللہ کے لیے ہو. اللہ کے لیے. ایک درویش تھے، ان کے ہاں کچھ لوگ بیٹھے رو رہے تھے، 11 دن گزر گئے روتے ہوئے. تو کہا حضرت آپ نے تو فرمایا تھا رونے سے فیصلے ہوتے ہیں، 11 دن میں فیصلے نہیں ہوئے. فرمانے لگے کوئی بیٹی کو، کوئی بیوی کو، کوئی قرضے کو، کوئی بیماری کو، کوئی جادو کو، کوئی دکھ کو، کوئی شادی کو رو رہا ہے، اللہ کے لیے رونے والے آ جائیں تو 11 منٹ میں مجھ سے فیصلہ لے. یہ تو سارے رونے والے ہیں اپنے دکھوں کو، اپنے غموں کو. کوئی ایک ایسا دے جو اللہ کے لیے رونے والے ہوں، ایک ایسا دے. ان تک پیغام پہنچ گیا جتنے بھی رونے والے تھے کہ بابا جی نے تو یہ فرما دیا. کہنے لگا ہاں بات ٹھیک تھی. کوئی کس جذبے کو رو رہا تھا، کوئی کس بات پہ رو رہا تھا، کوئی کس غرض، کس طلب اور کس کیفیت میں، اللہ کے لیے رونے والے. لوجہ اللہ لا لا نرید منکم جزاء ولا شکورا، اللہ کے لیے رونے والے ہیں. لا مطلوبی الا اللہ، ہاں لا مقصودی الا اللہ، لا محبوبی الا اللہ. میرا تو سارا ان الصلاتی و نسکی و محیائی و مماتی للہ رب العالمین. کوئی ایک بندہ ایسا ہو جائے، کچھ کیفیتیں مل جاتی ہیں بعض اوقات. اور میں آپ کو ایک پتے کی بات بتاؤں، کبھی بھی اگر یہ کیفیت بن جائے اس کو ضائع نہ ہونے دینا. ایک اللہ والے فرماتے ہیں کیفیت مہمان ہوتی ہے، غور سے سنیے گا، کیفیت مہمان ہوتی ہے. یہ مہمان کبھی کبھار آتا ہے، اس مہمان کو مہمان نوازی کرنا پھر بھی آئے گا. اگر مہمان نوازی نہ کی روٹ جائے گا، پھر نہیں آئے گا. یا اللہ یہ آنکھیں ہی کیا جو تیری محبت میں روئے نہ، آنکھیں ہی کیا جو تیری محبت میں روئے نہ. اے اللہ وہ آنکھیں عطا فرما جو تیری محبت میں روئیں، تیرے تعلق میں روئیں، تیرے نام کو جپتے ہوئے روئیں. وہ آنکھیں عطا فرما. بہت طاقت ہے یا کہاروں میں. اب سنیں وہ واقعہ. اورنگزیب عالمگیر کا واقعہ سنا رہا تھا کہ بیٹا ہو گیا بیمار، تمام علاج معالجے سب ختم، کوئی سب نے ہاتھ کھڑے کیے. تو کہا بیٹے سے محبت تھی، اس کے پائنتی کی طرف سر رکھ کے رو رہا تھا اور بیٹے کی زندہ میت پڑی تھی.
तो किसी ने कान में सरगोशी की, रो तो वैसे ही रहा है, इसे रोते हुए या कहारों को पढ़ ले। रो तो वैसे ही रहा है, रोते हुए या कहारों पढ़, और या कहारों आंसुओं के पानी के साथ पढ़, आंसुओं के पानी के साथ पढ़, या कहारों आंसुओं के पानी के साथ, तो या कहारों आंसुओं के पानी के साथ। तो कहा कि एक पल में मैंने या कहारों पढ़ना शुरू किया, एक पल में या कहारों पढ़ना शुरू किया और मेरी हिचके बंद गई, और पता नहीं रात के किस पल तक मैं रोता रहा। किसी को जरूरत ना हुई कि मैं हटाऊं, बादशाह था ममलिकत का, जिसने 50 साल इक्तदार में गुजारे होंगे, सोचे तो सही उसकी हैबत क्या होगी, उसका क्या निजाम होगा। किसी ने ना हटाया। कहा कि मैं निढाल होके गिर गया और वहीं पैंती में सो गया, निढाल होके गिर गया और वहीं सो गया, वहीं वहीं सो गया, वहीं सो गया। और कहा कि मैं सुबह उठा तो मुझे एक एहसास हुआ, मेरे दिल पे बोझ नहीं है, मैंने बेटे के देखा, हाँ उस चेहरे बीमार की लाली की तरह हूं मेरे दोस्त, हाँ मैं जीस्त के चौकट पे सवाली की तरह हूं मेरे दोस्त, मैं ककासाए खाली की तरह हूं। मैंने उसको देखा ना, उसके चेहरे पे कोई आसार नहीं थे, पर दिल मुतमइन था कि बस फैसला हो गया है इसकी सेहत और शिफा याबी। कहा दिन ढले, बेटे ने आंख खोली, इधर उधर देखा और शऊर की कैफियत में बातें करने लगा। कहा कि उसके मुंह में हमने तरियाक डाला, दवाई की एक शक्ल होती है, तरियाक डाला, और कहा कि जिस पल में मैंने रोना शुरू किया था उसी पल में बेटा उठ के बैठा हुआ था। 24 घंटों में या कहारो पानी के साथ, किसके साथ? उसने अपना फैसला करा दिया। मैंने पूछा, तेरे जिम्मे वजीफा लगाया था फितनों को खत्म करने के लिए, तो क्या कर रहा? कहा पढ़ रहा हूं। मैंने कहा ऐसे 100 साल और पढ़े कुछ नहीं होगा, पढ़ना है पढ़ ले, जो करना है कर ले, 100 साल और पढ़े कुछ भी नहीं होगा, फैसला तो होना है तेरी तड़प पे, तेरी तलब पे, तेरे जज्बे पे, तेरी कैफियत पे, तेरे रोने पे, तेरे गिड़गिड़ाने पे, तेरे भिकारी बनने पे, तेरे मोहताज बनने पे और तेरे साइल बनने पे फैसला हो, तब फैसला हो। चलो मिसाल सुन ले। ये जो मजलूम होता है इसके पास कौन सा इसमें आजम होता है जो अर्शों को हिला देता है? क्या इसने पहले से कोई इसमें आजम सीखा हुआ होता है? फलां जगह मुझ पे जुल्म होगा, फिर मैं जुल्म के बाद ये पढ़ूंगा और मेरा मसला हल होगा? नहीं, नहीं सीखा हुआ होता, नहीं सीखा हुआ होता। असल में उसके अंदर जो बेकली बेकरारी होती है, उसके अंदर जो बेताबी होती है और उसके अंदर जो दर्द होता है और जो गम होता है, बस वही बेकली बेकरारी और गम वही अर्शों से फैसले करवाता है, बस वही अर्शों से फैसले करवाता है। एक साहब को मैंने मस्जिद में देखा, आखिर उम्र में उन्होंने मस्जिद को संभाल लिया था, सारा दिन कुरान पढ़ते थे और रोते थे, कुरान पढ़ते हुए रोते थे। उनकी जो पहली जिंदगी गुजरी थी वो ऐसी जिंदगी थी जो लोगों के यहां कहानियां थी, जरायम की जिंदगी और बदकारी की जिंदगी, बहुत ज्यादा लोगों के यहां उनकी कहानियां थी। अल्लाह का रुजू हुआ,
اللہ کا تعلق نصیب ہوا اور وہ قرآن پڑھتے ہوئے روتا تھا. مجھے اس مسجد کے ایک سچے نمازی نے بتایا, وہ فوت ہو گئے, کہا میں نے انہیں خواب میں دیکھا کہ اللہ پاک کے پاس گئے, کیا بنا؟ کہا مجھے کہیں گے میں جہنم میں ہوں, میری یہ زندگی یہ زندگی یہ زندگی. تو کہا میں اللہ کے پاس گیا, اللہ نے پاک نے فرمایا میرے بندے میرا کلام پڑھتے ہوئے تو اتنا رویا تھا اتنا رویا تھا, اب مجھے حیا آتی ہے, عذاب دے کے میں تجھے مزید رلاؤں, مزید عذاب دوں, عذاب دوں گا تو روئے گا, اب مجھے حیا آتی ہے, لہذا میرے بندے جب تیری روح نکلی تھی میں نے اسی وقت حکم دیا تھا اس کو علیین میں لے جاؤ, سجیین میں نہ لے جاؤ, یعنی جنت کی طرف لے جاؤ جہنم کی طرف نہ لے جاؤ, جنت کی طرف لے جاؤ. میں نے اس وقت فیصلہ کر لیا تھا, تو بہت رویا تھا, تو بہت رویا تھا, تو اتنا رویا کہ اب میرا جی نہیں چاہتا کہ میں تجھے مزید رولاؤں, تو اتنا رویا تھا. یا کہاں رو, میں نے کہا نا کہ آج روحانی آپریشن کے دوران میں یا کہاں رو پڑھ رہا تھا, اور یا کہاں رو پڑھتے کہ میرے اندر کی کیفیتیں مجھے آپ کو میں کیا بتاؤں, الفاظ کے ترجمے ہوتے ہیں کیفیات کے ترجمے نہیں ہوتے, اللہ میرے جذبوں کو سچا رکھے. یا کہا رو, میرے اندر ایک کیفیت تھی, اس لیے بار بار میں مجمع سے کہہ رہا تھا در سے پڑھیں در سے پڑھیں, جذبوں سے پڑھیں, وج سے پڑھیں, وجدان سے پڑھیں. جو ان کیفیتوں کے ساتھ پڑھتا ہے اللہ سے فیصلے کرواتا ہے, اللہ سے عرشوں سے فیصلے کرواتا ہے, اور اللہ سے عرشوں سے اپنے لیے فیصلے کرواتا ہے. جیسے میں نے کہا نا اس سے پوچھا, میں نے کہا تجھے فتنوں کو ختم کرنے کے لیے میں نے وظیفہ دیا تھا اور تو پڑھ رہا تھا, کہا میں پڑھ رہا ہوں, میں نے کہا تو جو پڑھ رہا ہے تیرے اندر کے جذبے نہیں ہیں, تیرے اندر درد نہیں ہے, تیرے اندر غم نہیں ہے, تجھے لگی نہیں ہے, تو کیا لگائے گا, تیرا دل تو ہے سنم آشنا, تجھے کیا ملے گا نماز میں, تجھے وہ تیرے دل کی کیفیت نہیں بدلے, وہ درد کے ساتھ اس غم کے ساتھ تو پڑھ نہیں رہا. اس لیے کئی لوگ کہتے ہیں جی ہم نے چھوڑ دیا, کئی لوگ کہتے ہیں ہم پڑھ رہے ہیں, پر کون سا پڑھنے والا, کون سا جس کے اندر درد ہو جس کے اندر غم ہو. کئی لوگ مجھے ملے ہیں بڑے درد سے بڑے غم سے پڑھ رہے ہیں, ان کا درد ان کا غم ان کی توجہ ان کا دھیان کم نہیں ہوا, ان کا وجدان کم نہیں ہوا, کم نہیں ہوا, درد توجہ دھیان ہے وہ کم نہیں ہوا, وہ کامیاب ہیں اور وہ فیصلہ کروا رہے ہیں فتنوں کو ختم کرنے کا, فتنوں کو توڑنے کا, وہ فیصلہ کروا رہے ہیں, کروا چکے ہیں اور مزید کروائیں گے. یہ لوگ ہوں گے جن کے سر پہ تاج دھرے جائیں گے, وہ لوگ ہوں گے جو دنیا آخرت میں کامیاب ہیں, یہ لوگ ہیں جو دنیا آخرت میں سرخ روئی پائیں گے, وہ جن کو لگی ہے, جن کو لگی ہے. اور جن کو لگی نہیں ہے ان سے کہا جاتا ہے کہ میرے سامنے نہ بیٹھو, بیٹھتے ہو مجھے تکلیف پہنچتی ہے. کوئی ایسا لمحہ ہو جائے, کوئی ایسی کھڑی ہو کہ مجھے کچھ لمحے ایسے نصیب ہو جائیں جس میں رونا ہو, جس میں بلک نہ ہو, جس میں سسک نہ ہو. آج بھی کچھ رونے مجھے یاد ہیں, میں نے بتایا نا میں ٹھٹھا کے ایک مندر میں گیا, ایک جوان ایسے مورت کے سامنے ہاتھ باندھ کے جو زاروں کے تار رو رہا تھا, تڑپ 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 کے ایسے ہاتھ باندھے ہوئے تھے, ہاتھ بھی کانپ رہے تھے, اس کا بدن بھی کانپ رہا تھا. مجھے آج تک وہ شرمندگی کا لفظ, وہ لمحہ, وہ سین مجھ سے نہیں جاتا کہ تارے کبھی تو بھی اللہ کے سامنے ایسے رویا ہے, या फिर उस मस्जिद के कोने का रोना, जब मैं सातवीं आठवीं पढ़ता था और उस रोने की लज्जत और उस जवान का रोना, मुसल्ले का भीग जाना और उसका सिसकना, उसका सिसकना, वो मुझे याद है और वो आज भी मेरी आंखों के सामने ऐसे मंजर है, नहीं भूलेगा मुझे। या फिर एक तवायफ थी, उसका नाम बशीरा था, मुझे आज भी आंखों के सामने है। बूढ़ी हो गई, मेरे पास आती थी दवा के लिए, मैं उन्हें ऐसे ही दवा दे देता था, और बूढ़ी थी तो बुढ़ापे में तो सारे छोड़ जाते हैं, छोटा सा घर था उसमें रहती थी। तो मैंने एक दफा कह दिया, मैंने कहा अगर आप ये अल्लाह का नाम दिया पढ़ते हुए रो के और अल्लाह से गिड़गिड़ा के अगर कहें तो अल्लाह पाक आप पे फजल कर देगा। मुझसे वो एक सवाल करती थी, आए हाय, एक सवाल करती थी, मेरा खात्मा ईमान पे होगा? मैंने उस बुढ़ी तवायफ का वो सवाल, वो लफ्ज, आज दो बंदों की चीजें, बहुत सारी यादें, एक और भी सुना दो। एक पुलिस का अफसर रिटायर हुआ, उसकी सबका जिंदगी में बहुत कमियां बेशियां थी, मुझसे कहने लगा कि बस रिटायर हो गया हूं, कोई अल्लाह का नाम दे दे। मैंने तीन तस्बीहात दे दी, एक तस्बीह तीसरे कलमे की, एक इस्तिग़फ़ार की, एक दुरूद शरीफ की। कहने लगे बैत होने आए हूं, बैत करके मैंने तीन तस्बीहात दे दी। बस जो अल्लाह का बंदा उस पे डूबा, अल्लाह के नाम पे। साल दो साल के बाद कभी मुलाकात होती थी, एक दफा पता चला कि वो बहुत बीमार है। मैंने कहा अभी मुलाकात करके मैं गया था, चार पांच महीने कुछ कमजोर थे। कहने लगे नहीं, बहुत बीमार हैं, और वो कहते हैं कि मैं अब आने के काबिल नहीं हूं, क़यामत के दिन हम एक दूसरे की शक्ल देखेंगे, मुर्शिद मुझे अपनी शक्ल दिखा जाए, मैं अपनी मुर्शिद की शक्ल को आंखों में समो के अल्लाह के पास जाना चाहता हूं। उसका जज्बा सच्चा था, अल्लाह मुझे ऐसा ही बना दे। फिर मैं गया, मुझे याद है मैंने इतला पहुंचाई मैं आऊंगा, कुछ किन्नू थे, कुछ चीजें थी वो लेके रखी हुई थी। मैंने उसको देखा ना, मैंने कहा बंदा तो अल्लाह के करीब पहुंच गया और वापसी भी है, चेहरे पे आसारे सलेहियत, चेहरे पे सीमा हूं, सीमा हूं फी वजूहे हैं मिन असर सजो, उनके चेहरों पे हमारी इबादत और हमारे ताल्लुक के नूर की छलक नजर आती। मैं कहा बंदा पहुंच गया है और वापसी भी जल्दी है। तो खुश हुए, रो रहे थे, मुर्शिद आ गए, बस हुण मेरा घर पूरा हो गया, मैं सब कुछ ये हो गया। अच्छा, मैंने कहा अब मैंने इसको दुआ के लिए कहना है, तो कह रहे मैं तो मुर्शिद आपसे दुआओं के लिए बुलाया। मैंने कहा चौधरी साहब आपको मानना आया है मुर्शिद की बात या अभी कच्चे हैं? उन्होंने कहा मुर्शिद तजर्बा कर लें। मैं कहा दुआ करो मेरे लिए, मरीज से दुआ कराएं, मेरी आका ने फरमाया। बस कहा जैसे आपका हुक्म, बस उसने हाथ उठाए है ना, जो वो होता गया है, रोता, जो दुआ मांगी है। यानी मेरा जी चाह रहा था कि और मांगे। ऐसे महसूस हो रहा था रोंगटे खड़े कि जैसे अल्लाह कहता है तू मांग रहा है और मैं ठप्पे लगा रहा हूं, कबूलियत की स्टंप पे लगा रहा हूं। मांगते निढाल हो गए और जितने बैठे थे सब रो रहे थे। और उसका सीना सारा, ये कपड़े भीगे हुए थे आंसों से, चेहरा सारा भीगा हुआ था, दाढ़ी सारी भीगी हुई थी, रो रहे। बस मैंने ऐसे हाथ मिलाया और एहसास हुआ कि बस अलविदा है, दो तीन दिन के बाद फौत हो गए। वो आंसू मुझे याद है,
اور میں سمجھتا ہوں وہ میرا سرمایہ ہے.
یا وہ طوائف بشیرہ اس کی آنسوں وجیات ہیں. اس کے الفاظ ہوتے تھے
میرا خاتمہ ایمان پہ ہوگا. ہاں میں نے کہا کیوں نہیں ہوگا, وہ شہنشاہ کریم ہے.
کیسے ہوگا؟ تو میں نے کہا اللہ کا نام روتے ہوئے کہا, بھائی میں نے ایسے کہا اور اس کے اوپر کیفیت طاری ہو گئی. جو اس نے رونا شروع کیا, جو رونا شروع کیا, دوپٹہ اپنا ایسے آنکھوں میں, بوڑھے جسم, بڑھاپا بہت زیادہ, 70 سے بہت اوپر. اوہو. اور وہ خاتون بوڑھی جب بھی میرے پاس آتی تھی, وہ آتے ہی کہتی تھی مرشد آپ نے رونا سکھا دیا, بس اس کے بعد رونا ہوتا.
مجھے کچھ خبر نہیں تھی تیرا درد کیا ہے یا رب, مجھے کچھ خبر نہیں تھی تیرا درد کیا ہے یا رب, تیرے عاشقوں سے سیکھا تیرے سنگ در پہ مرنا, مجھے آ گیا ہے جینا, مجھے آ گیا ہے مرنا.
آتی تھی نا وہ خاتون, وہ کہتی تھی مرشد آپ نے مجھے رونا سکھا دیا, بس اس کے بعد جو روتی تھی روتی. پھر جب وہ آتی تھی میں خاص طور پہ اگر کوئی ملاقاتی اور بیٹھے ہوتے تھے ان کو پہلے فارغ کر دیتا تھا, کیونکہ اس نے اس کا رونا ختم ہی نہیں ہونا. بس پھر وہ آدھا پونا گھنٹہ, یقین جانیے بعض اوقات گھڑی پہ نوٹ کرتا تھا, روتی تھی. اور نہ مال نہ دنیا نہ دولت نہ چیزیں, میں اللہ کو روتی تھی. ہاں یاد میں تیری سب کو بھولا دوں, کوئی نہ مجھ کو یاد رہے, تجھ پہ سب گھر بار لٹا دوں, خانہ دل آباد رہے, اور نظر سے اپنی سب کو گرا دوں, فقط تجھ سے فریاد رہے اور یار رہے, یار اب تو میرا. بس یہ کیفیت تھی اس کی. میرا مجھے اس مائی کی اس کیفیت پہ یہ ہے, یار رہے یار اب تو میرا اور میں تیرا یار رہوں, ہر وقت ذکر و فکر میں تیرے مست رہوں سرشار رہوں, اور ہوش رہے نہ مجھ کو کسی کا, ہوش رہے نہ مجھ کو کسی کا, مگر میں تیرا ہوشیار رہوں. تو یہ کیفیتیں تھیں. مجھے اس خاتون بشیرہ کی یہ کیفیت نہیں بھولتی. چلی گئی اللہ کی بندی, اللہ کے پاس چلے گئے, اور یقیناً رب کی بارگاہ میں سرخرو تھی. ایسے بشیرہ جیسے, ایسے پولیس افسر جیسے دو چار تو کہیں کھڑے ہوں گے جو شاید میری بخشش کا سامان بن جائے. کہ یا اللہ یہی تھا جس میں تیرا نام سکھایا تھا, تیری ذات کے لیے باقی تو کوئی سامان ہے ہی نہیں بخشش کا. ایسے کو دو چار یقین ہے, یا میں نے کچھ اللہ کے دوستوں کے جنازے پڑھے ہیں اس پہ بخشش کے سامان کا کوئی احساس ہے, یا کوئی دو چار اور چیز ہے. بس زندگی کا سفر کچھ وقت نکالیں ایسا جسے صرف رونا ہو اور آنسوؤں کے ساتھ ذکر ہو, پانی کے ساتھ ذکر ہو, آنسوؤں کے ساتھ ذکر ہو, پانی کے ساتھ ذکر, صرف رونا, صرف رونا. پھر دیکھیں اللہ کے نام کی لذتیں محبتیں, اور کام بنتے, چٹکیوں میں کام بنتے, مسئلے حل ہوتے, مشکلیں دور ہوتی, غیبی اسباب, غیبی اسباب, غیبی اسباب, غیبی اسباب کا بننا. پھر دیکھیں, دیکھیں تو صحیح کہ اللہ کیسے کر کے دکھاتا ہے. ہاں میں پھر ایسے, اللہ کہتا ہے میں ایسے کر کے دکھاتا ہوں, میں ایسے کر کے دکھاتا ہوں. اللہ پھر کر کے دکھاتا, اللہ غیبی اسباب منتے ہیں اور اللہ کر کے دکھاتا. ایسا زندگی کا نظام اپنے قریب کرنے کا فکر کر لیں. رونا تو اتنا پسند ہے اس کریم کو, کہا چلو سچا رونا نہیں آتا, جھوٹا ہی رونا, رونے والی شکل اتنا پسند تو ہے, کیونکہ رونے میں ساری عاجزی ہے, انکساری ہے, ساری بے طاقتی ہے, ساری بے قوتی ہے, ساری شکست ہے, ساری شکست ہے. اور فاتح کو شکست پسند ہے، فاتح کو شکست پسند ہے. رب اللہ کے ناموں میں ایک نام فاتح بھی ہے. اللہ کو یہ فتح پسند ہے، اور اس پہ اللہ کہتا ہے آؤ کوئی رونے والا ہو، کوئی گڑ گڑانے والا ہو، کام جلدی بن جاتے ہیں، مسئلے حل جلدی ہو جاتے ہیں، کام بن جاتے ہیں، مسئلے جلدی حل ہو جاتے ہیں، مسئلے جلدی. مجھے زندگی میں پتہ نہیں کوئی کتنے سالوں کے بعد وہ اللہ کی بندی بشیرہ یاد آئی، بڑے عرصے کے بعد، شاید میں نے اس کا پہلی دفعہ زندگی میں تذکرہ کیا ہے، وہ یاد آئی. اوہو آج بھی وہ چہرہ میرے ایک دم سامنے آ گیا. اپنی کہانی سناتی تھی، کہاں سے چلی، کیسے چلی، کہاں بکی، کیسے، پھر ساری عمر بکتی رہے. یا رخت اقامت کا سر انجام ہے بے جا، عقبا کی طرح یہاں کا ہر کام ہے بے جا، مانے دنگی آرزو نام ہے بے جا. فیصلہ کو زندگی کہو کہ کوئی وقت ایسا ہو جو میرا ذکر پانی کے ساتھ ہو، اور پانی بھی آنسوں کا پانی. آنسوں کا پانی. ہر وقت کا ہنسنا تجھے برباد نہ کر دے، تنہائی کے لمحوں میں کبھی رو بھی لیا کر. ہر وقت کا ہنسنا تجھے برباد نہ کر دے، تنہائی کے لمحوں میں کبھی لو بھی دیا کر، رو بھی لیا کر. بڑے کام بنتے ہیں، بڑے مسئلے حل ہوتے ہیں، بہت مشکل دور ہوتی ہیں. چھپ چھپ کے رونے والے بڑا کام، چھپ چھپ کے رونے والے، چھپ چھپ کے، چھپ چھپ کے رونے والے. میرے ہم نفس میرے ہم نوا، مجھے دوست بن کے دغا نہ دے، میں ہوں سوز عشق سے جام بلب، مجھے زندگی کی دعا نہ دے. در یار پہ بڑی دھوم ہے، وہاں عاشقوں کا ہجوم ہے، ابھی نیند آئی ہے حسن کو، کوئی شور کر کے جگا نہ دے. در یار پہ بڑی دھوم ہے، وہاں عاشقوں کا ہجوم ہے، در یار پہ بڑی دھوم ہے، وہاں عاشقوں کا ہجوم ہے. ہاں کریں فیصلہ، میں بھی آپ بھی فیصلہ کریں. آج تو دل چاہتا ہے کہ روم بھی صحیح، رولاؤں بھی صحیح، پر گھڑی بڑی عجیب ہے آگے جا رہی، گھڑی آگے جا رہی، اور میں نے گرمیوں میں درس مختصر کر دیے ہیں، آپ محسوس کریں. راتیں چھوٹی ہیں، میں نے دانستہ درس اپنے مختصر کیے ہیں، دانستہ. کئی لوگوں نے اظہار کیا کہ آپ نے درس مختصر کر دیے ہیں گرمیوں میں، دانستہ. ورنہ آج رونے اور لولانے کی بڑی کیفیت اور اس پہ مضامین کھلے ہوئے تھے. رونا اور رولانا، یہ جو دعا کے دوران رونے والے ہوتے ہیں نا، دعا کے دوران رونے والے ہوتے ہیں، یہ سرمایہ ہوتے ہیں. ذکر کے دوران رونے والے یہ سرمایہ ہوتے ہیں، تسبیح کے دوران رونے والے یہ سرمایہ ہوتے ہیں. ان کے ذریعے سے کئی ایسے ہیں جن کی آنکھیں خشک ہیں، ان کی آنکھیں بھی تھوڑی سی تر ہو جاتی ہیں. ضروری نہیں آنسو بہیں، بہیں تو نعمت ہے، چلو کم از کم تر تو ہو جائیں، تر تو ہو جائیں. رونا اللہ کو کتنا پسند ہے، جو بچہ پیدا ہوتے ہوئے نہیں روئے گا ساری زندگی معذور رہے گا. لکھ لو، یہ میڈیکل کا مسئلہ ہے، میرے پاس کیس ہی کیس آتے ہیں، ساری زندگی یہی کیس آ رہے ہیں کہ یہ بچہ پیدا ہوتے ہوئے رویا نہیں تھا، پیدا ہوتے ہوئے رویا نہیں تھا. کیوں جی ہے؟ और जो पैदा होते हुए रोएगा वो जिंदगी गुजारेगा जो एक मुकम्मल इंसान की है, जिसे नॉर्मल जिंदगी कहते हैं। और जो पैदा होते हुए रोएगा नहीं, वो जिंदगी गुजारेगा जो नामुकम्मल इंसान की जिंदगी है। कोई माजूरी, कोई मजबूरी उसे लग जाएगी। उन्हें कहे, ये पैदा होते हुए रोया नहीं था, बस इसलिए इसको ये बीमारी लगी है। कोई आपके पास इसका इलाज है? ये रोना जिंदगी में तो इतना जरूरी है। फर्क यह है, रोता हुआ जा रहा है पर रोता हुआ ना जाए। और अगर अल्लाह की बारगाह में हाजिरी के वक्त अल्लाह के शौक और अल्लाह के खौफ से अगर रो रहा है तो ये रोना भी अल्लाह को पसंद है, ये रोना भी अल्लाह को पसंद है, ये रोना भी अल्लाह को पसंद है। बस, वरना वजीफा पढ़ने वाले, तस्बीह पढ़ने वाले, कितमीर और फितनों को जाल के तोड़ने वाले दिनों के अंदर फैसला करवाएं। अगर लगी हो, अगर रोना हो, अगर बेकली हो, अगर बेकरारी हो और बेचैनी हो, तो दिनों में फैसले, लम्हों में फैसले, लम्हों में फैसले फैसला करें। आंख ऐसी ना हो जो खुश हो जाए और अल्लाह की नापसंदीदा आंख बन जाए। ऐसी आंख अल्लाह के यहां कोई पसंदीदगी नहीं, अल्लाह के यहां इस आंख की कोई हैसियत नहीं, अल्लाह के यहां इस आंख की कोई हैसियत नहीं, कोई हैसियत नहीं, अल्लाह के यहां इस आंख की कोई हैसियत नहीं। कह के और हंसना जिंदगी में है, गुनाह नहीं है, लेकिन रोना और तन्हाइयों में रोना और छुप छुप के रोना ये मजा है। अगर कोई देख भी ले तो नदामत हो। एक है दिखा के रोऊं, एक है देख भी ले तो शर्मिंदगी हो। एक ये है कैफियत, ये मजा है, ये मजा है। और ये रोने वाले मजमे में अगर कोई हैं तो ये सआदत है, ये सआदत है। जिक्र के दौरान रोने वाले, दुआ के दौरान रोने वाले, ये सआदत है। आज इस कैफियत की कोशिश करते हैं, इसमें जात का जिक्र करते हैं और फिर दुआ करते हैं, इस कैफियत के साथ रोने वाले बनाएं कैफियत बनाएं। कुछ लम्हे ऐसे हों जिनके साथ ये कैफियत। मैंने कहा नहीं था कि बच्चों का रोना अल्लाह को पसंद है? मेरे हुजूर मस्जिद नबवी शरीफ में, मस्जिद नबवी में नमाज मुख्तसर फरमा देते थे जब बच्चे रोते थे। और मेरा अल्लाह फरमाता है, दो चीजें ऐसी हैं, एक बच्चे और एक बेजबान। हदीस में आता है, मफहूम है, इन दोनों की वजह से मैं आए अजाब, वो अजाब जो खजूरों के दरख्तों से भी नीचे आ जाते हैं। अल्लाह कहता है, मैं टाल देता हूं बेजुबान उनकी खिदमत। मैं हदीस उस दिन में पढ़ रहा था, फरमाया, मुफलिस वो नहीं जो दो लुक में दो घूंट तलाश करता फिर रहा है, वो नहीं, मुफलिस वो है जो गरीब भी है पर सवाल नहीं करता। ये मैंने हदीस पे निशान लगाया। हम घर बैठे, कल घर बैठे ना, रोजाना घर बैठ के हल्का लगाते हैं, हदीस पढ़ते हैं। मैंने कहा, यह निशान लगाया मैंने उस पर, किताब के साथ हवाला लिखा, कल पक्की बात है रात तक निशान लगाया, दो लुक में दो घूंट तलाश करता है, वो मुफलिस नहीं है, मुफलिस वो है, मेरे आका का फरमान है, मफहूम है, जिसके पास है भी नहीं पर सवाल भी नहीं करता। जिसे मेरे हजरत फरमाते थे, तारिक बेजबानों को तलाश किया कर। हजरत बेजबान कौन? जो सफेद पोश हैं پر سوال نہیں کرتا. یہ گلیوں بازاروں اور چوراہوں میں تو یہ کروڑ پتی مالدار ہوتے ہیں, یہ کون سے مفلس ہوتے ہیں, یہ کون سے ضرورت مند ہوتے ہیں. اللہ بھلا کرے بادشاہوں کا بعض اوقات ان پیشہ ور گداگروں کے لیے بعض اوقات بادشاہوں کا قانون چلتا ہے, اور ان کو اس اپنے اس فیل سے روکنے کے لیے بادشاہ تدبیریں کرتے ہیں. کیا بتاؤں درد کی کہانی, میرے غم کا قصہ طویل ہے, میرے غم کا قصہ طویل. اللہم صلی علی محمد بعدد کل داء ودواء وبارک وسلم. اللہم صلی علی محمد بعدد کل داء ودواء وبارک وسلم. اللہم صلی علی محمد بعدد کل داء ودواء وبارک وسلم. یہ سارا ذکر, تسبیحاں, نفلی عبادات پوری امت کو ہدیہ, مرحومین کو ہدیہ کیا کریں. آپ میں سے کتنے بے شمار ہیں جو میرے خاندان, میرے والدین کو ہدیہ کرتے ہیں, ان کے مزارات پہ جاتے ہیں, کوئی غیر شرعی چیز نہیں, ان کے ہاں جاتے ہیں. بہت احسان ہے. میں کبھی کبھی جاتا ہوں نا اماں کے ہاں, بیٹھ کے روتا ہوں بہت, روتا ہوں. سامنے نسلوں کی ایسے تربتیں ہیں, نسلوں کی ایسے ان کے قدموں میں, ان کے قدموں میں, ان کے قدموں میں, ان کے قدموں میں. میں کہا کر گئے تھے, کوئی مانگ گئے تھے, کوئی منوا گئے تھے, کوئی لمحے رو گئے تھے, بس آج اس کی برکتیں ہیں. یہ تیرے ہی دم سے ہے رونقیں, تیری جان جانے جہان ہے. آپ کی مہربانی ہے, میں کون, آپ کے احسانات, آپ کے احسانات. ایک دفعہ اماں ملی, کہنے لگی طارق تیرے مرید بڑے ہدیہ دیتے ہیں مجھے, مجھے ایسے پکڑ کے بوسا دے. آج بھی وہ ٹھنڈک یاد ہے, یاد ہے. اسم اعظم کا دم انشاءاللہ 3 اگست کو ہوگا, 3 اگست کو اسم اعظم کا دم ہوگا بعد نماز فجر. سورت قریش کا چلہ سفر میں یکم سفر سے 12 ربیع الاول تک ہے, 40,000, 70,000 یا 1,25,000, بہت طاقتور عمل ہے, ہر سال لوگ پڑھتے ہیں. حزب البحر کا چلہ 6, 7, 8 سفر تسبیح خانے میں بھی ہوگا, اور جو بیرون ملک حضرات ہیں وہ بھی اس میں شامل ہوں گے. ہمارے ذمہ دار اس کو سوچیں گے بھی صحیح, اس کے ترتیب بھی منائیں گے. پچھلے سال بھی ہم نے بیرون ملک والوں کو شامل کیا تھا, اور ترکی کی کانفرنس میں میرے پاس بہت بیرون ملک کی دنیا آئی تھی, اور انہوں نے بہت اس کو سراہا تھا, شکریہ ادا کیا تھا بہت زیادہ. اور آئندہ 5ویں اپری ترکی کانفرنس انشاءاللہ 16 اپریل 2024 کو ہوگی. زمزم کے کلروں کو ہاں 26 کو ہوگی. زمزم کے کلروں میں نیچے مکہ مدینہ سے آئے ہوئے کلروں, اس میں خاص عمل ہیں, بوتل ملتی ہے بالکل فری, پانی لے جایا کریں اور اس کو اپنے استعمال میں لائیں. اور 70 دکھ 1 تعویذ کتاب جس نیت سے بانٹیں گے نیت پوری ہوگی, جس مراد نیت سے پڑھیں گے وہ مراد اور نیت پوری ہوگی. اللہ پاک ہماری حاضری کو قبول فرمائے. اب بیٹھ کے نا اسم ذات اللہ کریں گے, اسم ذات, یہی آج ذکر خاص ہے, یہی تسبیح ہے, یہی سب کچھ ہے. ڈوب کے گڑ گڑا کے اللہ کو کہیں گے, اللہ تیرے نام کے جلوے سنے تھے یا کہار, تیرے نام کی تاثیریں سنی تھیں. کبھی ایسا لمحہ بھی ہوگا تو ہو, میں ہوں, اور رکت ہو, کوئی زاری ہو, کوئی
कोई रोना हो, कोई गिड़गिड़ाना हो, चलो रोना नहीं आता, रोने वालों में बैठा हूं, यह भी मेरी खुशकिस्मती है। रोने वाला मजमा, मांगने वाला मजमा, भिकारियों का मजमा, साइलों का मजमा, मोहताजों का मजमा, इस मजमे में मेरी कैफियत। अब देखते हैं आज कैफियत बनाएं दर्द जज्बों के साथ, और इसी कैफियत के साथ दुआ भी इसी में साथ होगी, दुआ भी साथ होगी। मैं इसी कैफियत में दुआ भी कराऊंगा, इसी कैफियत में जिक्र भी कराऊंगा, इसी कैफियत में दर्द भी होगा, इसमें दुआ भी होगी, इसमें मांगना भी होगा, इसमें गिड़गिड़ाना भी होगा। ये कैफियतें हैं, असल कैफियत होती है, यही दुआ है, यही इल्तजा है, यही निदा है, यही सदा है। इस कैफियत के साथ डूब जाएं कैफियतों में, और इन कैफियतों के साथ अपने आप को अल्लाह की बारगाह में सपुर्द करें। पूरा दर्द, पूरा गम, पूरा दुख और गिड़गिड़ाना और भिखारी बनना, डूब के डूब के डूब के। अल्लाह 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 दौलत से न दुनिया से न घर आबाद करने से, न दौलत से न दुनिया से न घर आबाद करने से, तसल्ली दिल को होती है खुदा को याद करने से। या अल्लाह दुनिया में उसी जगह कोई कहीं होती, अकेले बैठे रहते याद तेरी दिल नशी होती, अकेले बैठे रहते याद तेरी दिल नशी होती, अकेले अकेले बैठे रहते याद तेरी दिल नशी होती। अल्लाह 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 या अल्लाह इन सब के मसले हल कर दे, अल्लाह मुसीबतें दूर कर दे, अल्लाह परेशानियां खत्म कर दे, अल्लाह सबकी झोलियां भर दे, सबकी झोलियां भर दे, सबको मुरादें दे दे, औलादें दे दे, नेमतें दे दे, परेशानियां खत्म कर दे, सबको माला माल कर दे, सबको खुशहाल कर दे। अल्लाह 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 अल्लाह
اللہ اللہ سب کو دے دے, اللہ ہماری دعائیں قبول کر لے, ہماری مشکلیں حل کر دے, ہماری ناکامیاں دور کر دے, اپنی ذات عالی کا تعلق دے دے, ان رونے والوں کو دے دے, ان تڑپنے والوں کو دے دے, ان تڑپنے والوں کو دے دے, ان سسکنے والوں کو دے دے. اللہ فیصلے کر دے ہدایت کے, ایمان اخلاص کے, برکت اور عافیت کے, اپنی رحمت اور فضل کے, اپنے کرم اور عطا کے, اپنی بخشش اور کریمی کے آج فیصلے کر دے. اللہ خالی نہ بھیج, جو مانگا عطا فرما, جو پہلے مانگا عطا فرما, پوری دنیا میں آمین کہنے والوں کو عطا فرما, یا آمین کہنے والوں کو عطا فرما. اللہ 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 ربنا تقبل منا انك انت السميع العليم, ربنا تقبل منا انك انت السميع العليم, ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انت مولانا انك انت التواب الرحيم. وصلى الله على النبي الكريم, وصلى الله على النبي الكريم وعلى اله وصحبه وازواجه وبناته واهل بيته وعترته واہل بیت ہی وعترت ہی اجمعین آمین برحمت کا یا ارحم. خوش قسمت ہیں جو جذبوں میں ہے, جو کیفیتوں میں ہے. اللہ صدا ایسی کیفیتیں, ایسی دعائیں نصیب بھی کرے قبول بھی کرے, نصیب بھی کرے قبول بھی کرے, نصیب بھی کرے. بہت کمال دعا ہوئی ہے, بہت کمال کیفیت ہے. آپ خوش قسمت مجمع ہے جو آج یہاں شرکت میں ہے یا پوری دنیا میں شرکت میں ہے, خوش قسمت ہے. مبارک ہو, مبارک ہو, ماشاءاللہ.